دلا غافل نہ ہو یک دم، یہ دنیا چھوڑ جانا ہے، باغیچے چھوڑ کر خالی زمین اندر سمانا ہے۔
الحمدللہ رب العالمین والصلاۃ والسلام علی سید المرسلین، اما بعد فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ الصلاۃ والسلام علیک یا رسول اللہ وعلی آلک واصحابک یا حبیب اللہ، الصلاۃ والسلام علیک یا نبی اللہ وعلی آلک واصحابک یا نور اللہ۔ مدنی چل کے ناظرین، سلسلہ ہے ایسی بھی کیا ضد ہے، اور آج کا جو موضوع ہے، پرابلمز کا مقابلہ کرتے کیوں نہیں۔ آئیے پہلے اچھی اچھی نیتیں کر لیں۔ حدیث پاک میں ہے، اللہ پاک کے آخری نبی محمد عربی صلی اللہ تعالی علیہ وآلہ وسلم کا مبارک فرمان ہے، نیت المؤمن خیر من عملی، مسلمان کی نیت اس کے عمل سے بہتر ہے۔ اللہ پاک کی رضا کے لیے، ثواب کے لیے اچھی اچھی نیتیں کرتا ہوں، رضا الہی کے لیے، حصول ثواب کے لیے، علم دین حاصل کرنے کے لیے آج کے سلسلے میں شریک رہوں گا۔ درود پاک کی فضیلت میں ہے، رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کا فرمان ہے، بندہ جب تک مجھ پر درود پڑھتا رہتا ہے، اللہ پاک کے فرشتے اس پر رحمتیں نازل کرتے رہتے ہیں۔ اب تمہاری مرضی کہ تم مجھ پر درود کم پڑھو یا زیادہ۔ اور بڑی خوبصورت بات کسی نے کہی ہے کہ غموں نے جو تم کو گھیرا ہے تو درود پڑھو، جو حاضری کی تمنا ہے تو درود پڑھو۔ انسان اپنی زندگی گزارتا ہے اور ظاہر نشیب و فراز یہ آتے رہتے ہیں۔ کون سا ایسا شخص ہے جو کب یہ چاہتا ہو کہ میں تنگ دست ہو جاؤں؟ کوئی نہیں چاہتا، چاہتا ہے کہ فراغ ہو، لیکن آخر کوئی نہ کوئی ایسا وقت آتا ہے کہ تنگ دستی بھی آ جاتی ہے۔ ہر کوئی یہ چاہتا ہے کہ میرا گھر بڑا خوش باش رہے، میں گھر میں کوئی ٹینشن نہ ہو، گھر میں بھائی بہنوں میں ٹینشن نہ ہو، والدین میں ٹینشن نہ ہو، بچوں میں ٹینشن نہ ہو۔ لیکن دیکھتے کہ ایک وقت ایسا آتا ہے کہ ان مسائل کا بھی سامنا کرنا پڑتا ہے۔ ہر کوئی چاہتا ہے کہ میں فٹنس میری برقرار رہے، کوئی ایسا حادثہ نہ ہو، حادثہ ہو جاتا ہے۔ گاڑی لیتا ہے تو کبھی نہیں چاہتا کہ اس پہ کوئی معمولی سا اسکریچ بھی ڈلے، لیکن بعض اوقات حادثہ بھی ہو جاتا ہے۔ رقم ہوتی ہے تو ہر طرح سے سیو کرتا ہے کہ جناب میں اس میں کسی قسم کا مجھے نقصان نہ ہو، لیکن کبھی کبھار ایسا بھی ہوتا ہے کہ نقصان ہو جاتا ہے، رقم چھوٹ جاتی ہے، بلندیوں پر اڑنے والا اچانک فرش پر آ جاتا ہے۔ اور بہت سارے زندگی کے اگر مراحل دیکھے جائیں تو اس قسم کے حالات کا سامنا کرنا پڑتا ہے۔ تو یاد رکھیے پیارے پیارے اسلام بھائیوں، کہ انسان کی جو زندگی ہے، اس سے مشکل اور آسان یہ دونوں قسم کے حالات کا سامنا ہوتا ہے۔ تو اب اگر ایسا حالات ہو جائیں، حالات کدھر پلٹا کھا جائیں، اور مالی تنگ دستی، گھریلو ناچاکی، امتحان میں ناکامی، دفتری پریشانی، بیماری، خاندانی دشمنی، ناجائز مقدمے بازی، کاروباری پیچیدگی جیسے مسائل اس زندگی میں آ جائیں، تو پھر کیسے مقابلہ کرنا ہے، یہ ایک ٹاپک ہے۔ اور فی زمانہ دیکھا یہی جاتا ہے کہ اس قسم کے حالات کا جب کسی کو سامنا ہوتا ہے تو بالکل ہمت ہار دیتا ہے۔ یاد رکھیے، مختلف رویے ہوتے ہیں حالات کے سامنے کرنے کے۔ پہلی قسم تو وہ ہوتی ہے جو گھبراتے نہیں ہیں اور کنٹرول کرتے ہیں اور ہمت اور حوصلے کے ساتھ آنے والی پرابلمز فیس کرتے ہیں۔ تو سب سے پہلے تو میں اسی موضوع کو اگر قربان بھائی آپ سے، اور آج ماشاءاللہ ہمارے شہزاد گھانچی بھی ہمارے ساتھ سلسلے میں شامل ہیں، تو یہ جو ایک تمہیدی جو میں نے گفتگو کی ہے کہ اس طرح کے جو زندگی کا جو ایک سفر ہے، تو اس بارے میں آپ کیا فرماتے ہیں؟
بسم اللہ الرحمن الرحیم۔ بھائی صاحب، ایک جنت ہے واحد وہ جگہ کہ جہاں پر کوئی تکلیفیں نہیں ہیں،
راحت ہی راحت ہیں, سکون ہی سکون ہے,
ماشاءاللہ,
اور اطمینان ہی اطمینان ہے. دوزخ وہ جگہ ہے جہاں پر تکلیف ہی تکلیف ہیں, آزمائشیں ہی آزمائشیں ہیں, مصیبتیں ہی مصیبتیں ہیں. لیکن جو جو زندگی ہے نا,
صحیح,
یہ زندگی آزمائش, راحت, سکون, چین, بچین, خوشی, غمی, ان سب ٹائروں پر چلنے والی ایک گاڑی کا نام ہے.
سبحان
جو آپ نے بات کہی کہ اب بندہ زندگی گزار رہا ہے, تو وہ اس گاڑی کے اندر سفر کر رہا ہے کہ جس کے ٹائر جو ہیں وہ خوشی, غمی, راحت, بے چینی, ان کے بنے ہوئے ہیں.
صحیح.
آپ دیکھیے, جب ایک شخص ایک گاڑی پر سفر کرتا ہے تو جو گاڑی چلانے والا ہوتا ہے اس کو پتا ہوتا ہے کہ جب میں گاڑی چلاؤں گا تو میرے سامنے مختلف قسم کے راستے آئیں گے, سیدھے سیدھے ہمارے راستے نہیں آئیں گے, بلکہ نشیب و فراز بھی آئے گی.
صحیح.
کبھی مجھے بلندیوں پر چڑھنا ہوگا تو کبھی مجھے نیچے آنا ہوگا, کبھی بڑے بڑے درخت آئیں گے جو رکاوٹ بنیں گے, کبھی پتھر آئیں گے, کبھی ہموار سڑک آئے گی تو اس پہ آرام سے چلیں گے, کبھی جو ہے وہ سڑک صحیح نہیں آئے گی, کبھی پانی آ جائے گا اس سے بچتے ہوئے نکلنا ہوگا, کبھی جو ہے راستے ٹیڑھے میڑھے آئیں گے ان کو دیکھتے ہوئے جانا ہوگا. تو اگر گاڑی چلانے والا جو ڈرائیور ہے, جس کے ہاتھ میں وہ گاڑی ہے, وہ اس کا ماہر ہوگا, اس فن کو سمجھنے والا ہوگا, گاڑی کو نشیب و فراز میں کیسے لے کے جانا ہے, ہمارے راستے سے کیسے گزارنا ہے, اگر کوئی خراب راستہ آ جائے تو مجھے گاڑی کو کیسے گزارنا ہے, یہ پتا ہوگا, گاڑی بھی سلامت رہے گی, وہ بندہ بھی سلامت رہے گا.
صحیح.
زندگی کی مثال ایک گاڑی کی طرح ہے, اس کے ٹائر جیسے بھی میں نے عرض کیا کہ خوشی, غم, آزمائشیں, آفتیں, مصیبتیں, پرابلمس اس کے بنے ہوئے, اور زندگی جو ہے یہ گاڑی ہے, اس کے ڈرائیور ہم ہیں. ہمیں سب سے پہلے یہ سیکھنا ہوگا کہ ہم اپنی اس گاڑی کو کس طریقے سے لے کر چل رہے ہیں. سب سے پہلے جو بات آتی ہے نا, وہ جو آپ نے بات کہی کہ مسائل آ جاتے ہیں تو ہم پریشان ہو جاتے ہیں, ہم مایوس ہو جاتے ہیں, کیسے حل کریں, اس کی وجہ یہ ہے کہ ہم نے ان مسائل کو حل کرنے کے بارے میں کبھی سیکھا نہیں, اس فن کو ہم نے سمجھا نہیں, اس فن کے بارے میں کبھی غور نہیں کیا. تو پھر ہوتا یہ ہے کہ جب مسائل ہمارے سامنے آتے ہیں, اب وہ مسئلہ چاہے چھوٹا سا ہو یا بڑا سا, وہ ہمارے لیے ایک پیچیدہ مسئلہ کھڑا کر دیتا ہے, گمبھیر ہو جاتا ہے. جیسے ایک چھوٹی سی مثال ہے کہ جب باہر سے کوئی شخص آتا ہے, تھکے آ رہے آتے ہیں, تھکن ہے اور بہت آزمائش ہے, تو آتے ہیں تو دل نہیں چاہتا کہ ایک ایک چیز اپنی اپنی جگہ پر رکھی جائے. اب وہ جہاں دل چاہا چابی ادھر رکھی, کپڑے اتار کے ادھر رکھے, ٹوپی ادھر رکھی, اپنا لیٹ کے چلو بھائی پانی لایا جائے, پانی لا دیا, کھانا وغیرہ کھا لیا. اب نیکسٹ ڈے آفس پہنچنے میں 20 منٹ ہے, لیٹ ہو گئے, فٹافٹ گاڑی نکال کے اور اسٹارٹ کر کے فوراً پہنچنا ہے, سب کچھ ریڈی ہے, گاڑی کے پاس پہنچے, چابی
نہیں.
اب پورے گھر میں بچے کیا, گھر والے کیا, سب کام پہ لگ گئے کہ وہ چابی غائب ہو گئی ہے. اب آپ دیکھیں نا, یہ کتنی سی بات, کتنی چھوٹی سی بات ہے, لیکن اس چھوٹی سی چیز نے ہماری زندگی کے اندر مسئلہ کریٹ کر دیا ہے, اور ایسا مسئلہ کریٹ کر دیا کہ اس وقت ہم اس کا مقابلہ نہیں کر پا رہے ہیں. وہ گھوم گھوم ہو گئی ہے چابی ڈھونڈ رہے ہیں, اب چابی کہیں نہ کہیں سے وہ کہیں بیڈ کے نیچے تو ادھر ادھر سے ملی, اب جب پہنچے تو لیٹ ہو گئے. اس ہماری زندگی کی چھوٹی سی غفلت کی وجہ سے, جسے بے احتیاطی کہہ لیں, بے احتیاطی کی وجہ سے ہمیں کتنے بڑے نقصان کا سامنا کرنا پڑ رہا ہے. تو اس قسم کے مسائل ہماری زندگی میں آئیں گے, چھوٹے مسئلے جسے میں نے بتایا, کبھی مسئلہ ایسا آتا ہے کہ کسی عزیز کا انتقال ہو جاتا ہے, کبھی آزمائش ایسی آتی ہے کاروبار میں نقصان ہو جاتا ہے, کبھی آزمائش ایسی آتی ہے کہ رشتے داروں سے جو ہے وہ انبن ہو جاتی ہے, دیگر قسم کے بہت سارے مسائل آتے ہیں فائنینشلی.
بیسیکلی آپ کی جو گفتگو کا اگر ہم اسٹارٹ لیتے تو وہ یہی ہوتا ہے کہ یار سب سے پہلے تو یہی ذہن بننا ضروری ہے کہ پرابلمس تو آئیں گے.
جی
بھائی, جب یہ گاڑی مجھے چلانی ہے زندگی کی اور یہ سفر کو جب مجھے طے کرنا ہے, تو بڑی خوبصورت مثال دی کہ یہ تو طے ہے کہ اونچائی بھی آئے گی, چڑھنا بھی ہے اور نیچے اترنا بھی ہے, کھڈا بھی ہے, درخت بھی ہے اور موٹر وے بھی ہے. بھائی موٹر وے پہ بھی جانے کے لیے ہمارے یہاں جو موٹر وے بنے ہوئے ہیں, تو بڑا ایک کٹھن سفر بھی ہوتا ہے, ایک چھوٹا سا ٹکڑا ہوتا ہے جو یاد دلاتا ہے کہ ہاں بھائی یہ بھی روڈ کہلاتا ہے, اور پھر جب موٹر وے پہ چڑھتے ہیں تو کہتے ہیں وداؤٹ بریک جو ہے وہ ہم چلے گئے. تو سب سے پہلی بات تو یہی طے ہوا کہ بھائی ہم کو یہ ذہن بنانا پڑے گا کہ گاڑی جو ہے وہ جب چلانی ہے تو مسائل تو آنے ہی آنے. اور یہ بڑی پیاری بات آپ نے کہی کہ اگر ذہنی طور پر انسان یہ تیار ہو جاتا ہے کہ مجھے پرابلمس ہوں گے, تو پھر تو ظاہر ہے یہ فیس کرنا آسان ہوگا. کیا کہیں گے آپ؟
بالکل. بسم اللہ الرحمن الرحیم, الصلاۃ والسلام علیک یا رسول اللہ وعلی آلک وصحابک یا حبیب اللہ. اتنے پرابلمس اور گاڑی, یعنی ایک تو گاڑی سیکھنا بہت ضروری ہے. موٹر سائیکل چلانے والے کو اگر کار دیں, کار چلانے والے کو موٹر سائیکل دیں, تو پہلے اس کو अगर ड्राइविंग करनी है तो कार सीखनी पड़ेगी, राइडर है, और अगर ड्राइवर है और राइडिंग करनी है तो मोटरसाइकिल सीखनी पड़ेगी। तो ये सारी चीज़ें पहले तो सीखनी पड़ेगी, और है ना मुश्किलात को फेस करने, जैसे इन्होंने फरमाया कि मुश्किलात को फेस करने के लिए भी ट्रेनिंग लेनी पड़ती है। और लाइफ जिंदगी ऐसी चीज है ना कि ये तो आजमाइशों का और मुश्किलात का, प्रॉब्लम्स का एक घर है। अब उसको फेस करने के लिए आपको हर स्टेप पे जिंदगी कुछ ना कुछ सिखाती है, तो उसको जहाँ पर आपको सबक मिले उसको सीखें, फिर उसको वो रिपीट ना हो ऐसा कुछ करें। तो वो अगर इस तरह के अपने जो जाती तजुर्बात है, जाती लाइफ से, गलतियों से कुछ सीखेगा, तो नेक्स्ट टाइम वो अगर थोड़ी उससे बड़ी भी अगर मुश्किल आई तो उसको भी फेस कर सकेगा।
और यहाँ पर मदनी चैनल के नाज़रीन, एक जो उसूली बात मैं कर्ज करूँ कि कुरान पाक में अल्लाह पाक इरशाद फरमाता है कि वला नबलुवन्नकुम बिशैइम मिनल खौफि वल जूई व नक़्सिम मिनल अमवालि वल अनफुसि वस्समरात। यानी एक ये जो जिंदगी जो हमें मिली है तो इसका एक हमको यूं समझे कि एक वे दे दिया, एक बात बता दी कि मोमिन की जो जिंदगी है कुछ ना कुछ मुश्किलात और मुसीबतें जरूर आती हैं।
जी हाँ
है? और ये जो फरमाया गया कि और जरूर हम तुम्हें आजमाएंगे कुछ डर और भूख से और कुछ मालो जानो खलो के कमी से, तो ये तो एक है कि एक जेन बन जाए कि भाई मुश्किलात आएंगी जरूर। जैसे आपने जो बात शुरू की थी ना कि ये जो जहन होता है कि यार बस स्मूथ सफर होगा, तो ये तो नहीं है।
नहीं है,
पहली बात तो यही जहन है कि इस सफर में मुझे मुश्किलात आएंगी, हर कमाल को जवाल है। अल्लाह ताला से दुआ करते कि अल्लाह पाक हमें जवाले नेमत से बचा, हम आजमाइश के लायक नहीं है, लेकिन ये पहली बात तो जहन बना दी जाए कि भाई हमको इस सफर में आजमाइशें आएंगी। यानी जब जहनी तौर पर इंसान कभी कभी सफर करता है कहीं पर भी, तो जाहिर जहाज में जाते हैं तो अब वो सारे एहतियाती तदाबीर बताते ही ना,
ठीक है,
कि भाई ऑक्सीजन भी कम हो सकता है, तो ये आप ये बेल्ट भी बांध लें, तो जनाब इधर उधर ना घूमें। ट्रेन में सफर होता है तो बारहा बारहा हमने बिल्कुल कंफर्मेशन के जनाब अब तो ट्रैकिंग सिस्टम हो गया, अब तो ट्रेनें बड़े पंक्चुअल जा रही हैं, इधर जनाब बिल्कुल लेट नहीं है, तो मैंने अच्छी सीट भी करा ली है, कोई ये नहीं है, लेकिन आखिर कुछ ना कुछ आजमाइश आ जाती है।
बिल्कुल,
तो सबसे पहली बात तो ये मदन चल के नाजरीन के हमारे जो जिंदगी है ये इन्हीं मुश्किलात के पहियों पर चलेगी। और फिर यहाँ पर जो है ना दो ट्रैक आ जाते हैं कि एक वो शख्स होता है जो मुश्किल में बड़ा मतलब वो पॉजिटिव होकर जो है ना अपना फेस करता है, और एक वो होता है जो जरा सी बात को वावेला मचा देता है। और इसकी मिसाल दी जाती है कि वो जैसे खरगोश जो है वो जंगल में कहीं से घूम रहा था, तो जंगल में उसने शोर बरपा कर दिया, आसमान गिर गया, आसमान गिर गया। अब वो जब उसने शोर मचाया तो सारे के सारे दौड़ पड़े। आखिर जब ये सारा हल्ला गुल्ला हुआ तो किसी ने जब सर उठाकर देखा तो आसमान तो अपनी जगह पे था, तो उसने कहा भाई ये क्या, ये आसमान तो अपनी जगह है, ये क्या कहाँ आसमान गिरा है। तो पता चला कि खरगोश जो है वो किसी दरख्त के नीचे बैठा हुआ था, तो अचानक ऊपर से बेर गिरा। अब जैसे वो बेर गिरा तो वो समझा आसमान टूट पड़ा, अब उसने जो शोर मचाया तो फिर तो हमनवा तो कम होते ही नहीं है। तो यहाँ ये बात होती है कि प्रॉब्लम्स तो आएंगे, अब प्रॉब्लम्स को जो आपने हमने जो फेस करना है उसका तरीका क्या। और इसके आपने एक मिसाल शुरू की थी, अब मैं जाऊंगा उसको कंटिन्यू करें कि बाद औकात होता ही है कि प्रॉब्लम्स अपने हाथ का क्रिएट किया हुआ होता है। प्रॉब्लम जो है वो अपने हाथ का क्रिएट किया हुआ होता है कि घर आकर भाई आपने सारा दिन बहुत काम किया, ओहो भाई इतनी जबरदस्त जॉब है आपकी, आपने इतना सफर कठिन सफर किया, तो धूप बहुत थी, आपने आकर अच्छा बात शिजात भाई ऐसा भी होता है, ऐसा नहीं है कि हर कोई इतना थका हुआ होता है। वो आते हुए भी थोड़ा सा अपना हिसाब किताब बनाने के लिए करता है कि अगर ये शो नहीं करूंगा तो खिदमत कैसे होगी, है
थोड़ा सा
वो सारा इतना सारा दिन एयर कंडीशन में बैठ कर, एयर कंडीशन कार में आप गए, एयर कंडीशन ऑफिस में बैठे, खाना पीना चाय हर चीज आपको टाइम टू टाइम मिल रही है, और घर आकर आपने तो जाहिर मुंह तो बनाना है ना, वरना फिर आपको वो मिलेगा कैसे, आपको रेस्पॉन्स
प्रोटोकॉल
कैसे मिलेगा। यानी कि आप थके हुए नजर आएंगे तो अम्मा की शफकतें मिलेंगी, आप थके हुए नजर आएंगे तो घर वालों का भी होगा कि सारा दिन तो बहुत पहाड़ तोड़ कर आए, वो पहाड़ नहीं तोड़े हुए होते, लेकिन एक बात है कि वो अच्छा ये स्टाइल होता है, ये जो स्टाइल होता है ना कि आके चाबियां फेंकना, जूते यहाँ रखना, और एकदम से निढाल होकर बैठ जाना, तो ये एक बात होकर ये चीज होती है और वो बात दूसरे दिन नजर आती है कि फिर वो चार्जर ढूंढ रहे होते हैं या अपनी चाबी ढूंढ रहे होते हैं। तो बहरहाल ये जो हमारा टॉपिक है कि मुश्किलात सबसे पहले तो ये है कि आएंगे, फिर यहां पर एक बात और बड़ी प्यारी बात बताई गई कि मुश्किलात दो किस्म की होती है। एक तो ये होती है कि जिनका हल और इसका नेमल बदल
ठीक है
ये हमारे पास मौजूद होता है,
ठीक है,
जैसा कीचड़ में फिसल गए, बाइक पंक्चर हो गई, नौकरी चली गई, और दूसरी वो बातें जिनका हल या मुतबादिल नहीं होता, मतलब घर के किसी फर्द या बेटे का बेटी का घर के किसी वालदेन में से किसी का इंतकाल हो गया,
ठीक है,
कोई ऐसी फसल थी पूरा साल मेहनत की थी कि अब ये फसल कटेगी तो हमें कुछ मिलेगा, तो यहां पर ये आता है कि जनाब वो फसल तबाह हो गई। तो दूसरी जो प्रॉब्लम्स, ये दो किस्में मैंने पढ़ी थी माहनामा फैदान मदीना में कि ये दो किस्म की उमूमन प्रॉब्लम्स आती हैं। एक वो होती है कि जो नेमल बदल है,
ठीक है,
और एक वो होती है जिसका नेमल बदल नहीं होता है,
ठीक है,
इस बारे में
जी। इसमें देखिए, इससे पहले मैं एक और बात अर्ज करना चाहूंगा कि जैसे आपने वो खरगोश की मिसाल दी ना, वहां से मेरे सहन में आया कि खरगोश के सर पे क्या गिरा है, वो छोटा सा बेर गिरा, लेकिन उसने वो वावेला मचाया, हालांकि ना वो उसकी कोई प्रॉब्लम थी उसके लिए, ना उसके लिए कोई मसला था, बेर गिरा साइड में हो गया, लेकिन उसने आसमानी तोड़ डाला। कभी कभार ऐसा होता है, बल्कि कई मरतबा हमारे साथ ऐसा होता है, हमारे कम इल्मी और कम तजुर्बे की वजह से, हमारे जज्बात में आने की वजह से, कि कई प्रॉब्लम हमारी जिंदगी में नहीं होते हैं, लेकिन हम उन्हें प्रॉब्लम समझते हैं। प्रॉब्लम है ही नहीं, मसला है ही नहीं, लेकिन हमारे लिए वो बहुत बड़ा मसला है। अब जैसे एक शख्स के पास बाइक है, वो बाइक स्टार्ट करके सुबह कुछ किलोमीटर सफर करके अपने इदारे चले जाते हैं, वहाँ काम करता है, वापस आ जाता है। अल्लाह ने उसको बल्कि एक नेमत से नवाजा हुआ कि उसके पास गाड़ी है, लेकिन उसके लिए बहुत बड़ा मसला है। मसला उसने यूँ बनाया हुआ है कि मेरे पास बाइक क्यों है, मेरे पास कार क्यों नहीं है।
सही।
अब अच्छी भली उसकी जिंदगी पुरसकून गुजर रही है, अल्लाह ने बाइक से नवाजा है, एक किक लगाता है सुकून से, ट्रैफिक में भी कहीं ना कहीं से निकल निकल के वो अपनी जगह पर पहुंच जाता है, बसों के धक्के नहीं खाने पड़ते, लेकिन वो इसने इस चीज को अपनी जिंदगी का प्रॉब्लम, अपनी जिंदगी का मसला समझा हुआ है। तो सबसे पहले ये समझ लें कि हकीकतन मसला है क्या,
मसला भी है कि नहीं,
मसला भी है या नहीं है, जिस चीज को हमने मसला बनाया हुआ है, जिस चीज को हम मसला समझ रहे हैं, वो मसला है या नहीं है। अगर तो मसला है तो फिर गौर करेंगे कि आया इसका है क्या, मुझे इस पर सबर करना है, किसी का इंतकाल हो गया है, कि ऐसी प्रॉब्लम हो गई है, या फिर उसका कोई अल्टरनेट है तो उसका मुझे क्या हल निकालना है। लेकिन जो मसला ही नहीं है उससे वावेला करने के करना, ये तो नाशुकरी के अंदर आता है। अल्लाह करीम कुरान मजीद फरकान हमीद में इरशाद फरमाता है ना, ला इन शकरतुम लाजीदन्नकुम, अल्लाह ने नेमत से नवाजा है, बाइक है आपके पास, आप उनको देखे जिनके पास बाइक नहीं है, जिस वक्त आप नाश्ता कर रहे होते हैं उस वक्त वो अपने घरों से निकले हुए होते हैं, बस स्टॉप पे पैदल जाते हैं, वहां खड़े होकर वो वेट कर रहे होते हैं, फिर किस तरह गाड़ी मिली, किस तरह वो लटक के गए और वक्त पे अपने ऑफिस पहुंचे भी नहीं पहुंचे, वो उनको कुछ नहीं पता होता, अल्लाह ने गाड़ी दिया, आपने किक ला के पहुंच जाना है। तो इस पे अगर शुक्र बंदा करे, अल्लाह फरमाता है ला इन शकरतुम लाजीदन्नकुम, लेकिन अल्लाह ने नेमत से नवाजा है, उसको हम उस नेमत को छोड़कर हम ऊपर की तरफ देख रहे हैं। ये मसाइल कब क्रिएट होते हैं, जब हम ऊपर देखना शुरू करते हैं, तो फिर हमारे पास जो चीजें होती हैं अच्छी भली, वो भी हमें मसला लगने लग जाता है।
ये वाकई शहजाद भाई, ये तो एक जनरल एक बहुत टॉपिक है ये भी, कि ये जो रोना धोना है, रोना धोना जिसको हम अपने आम लैंग्वेज में बोलते हैं, तो ये तो है ही, यानी बात समझने की कि हम अगर अपनी प्रॉब्लम को जो प्रॉब्लम समझ रहे हैं, तो सबसे पहले तो ये देखा जाए कि प्रॉब्लम भी है कि नहीं है। भाई मेरे पास मोटरसाइकिल है यार, क्या मोटरसाइकिल है, उसके पास तो कार आ गई, मेरे पास कार है यार, क्या सादी कार है, तो एयर कंडीशन कार है। अच्छा, एयर कंडीशन कार वाले भी मुतमइन नहीं होता है अगर बराबर में से कोई नए मॉडल की कार गिर जाए यार, ये क्या यार। यानी यहां तक बदनी चरण के नाजरीन, आपको बारहा तजर्बा होगा, खुद अपनी जात पर भी पूछिएगा, आप जिस घर में बैठे हैं, हो सकता है आपने बड़े अरमानों के साथ इस घर को बनाया,
ठीक है,
आप देखें अपने घर को, आप देखें अपने सोफे को, आप अपने देखें ड्राइंग रूम को, आप अपने फर्नीचर को देखें, आपने बड़ी मेहनत के साथ घर भी बनाया, आपने बड़ी मेहनत के साथ फर्नीचर भी परचेज किया, सब कुछ करने के बाद जब डेढ़ दो माह के बाद बराबर गली से गुजरे और दूसरे के घर का डिजाइन, अरे यार ये डिजाइन तो अपने से अच्छा है यार, है
ये बनाने
से। पूरे कराची में घूम घूम कर आपने सोफा सेट खरीदा था और जैसे किसी के ड्राइंग रूम में जाकर बैठे, यार ये ज्यादा नरम है, है? ये ज्यादा नरम है यार, ये ज्यादा अच्छा है। तो प्रॉब्लम बाद होकर तो अपनी यूं समझ आपकी गुफ्तगु से कि अपने हाथों की ही क्रिएट की हुई है,
ठीक है,
यही आप समझाना चाह रहे हैं।
जी
जी, तो इसमें अब जैसे आपने बताया ना कि वो सोफे में बैठे, अब ये समझ में आ गया, जरूरत ना जरूरत, भाई सब जरूरत फकीर की भी पूरी हो जाती है।
क्या बात है।
और जो ख्वाहिश है वो बादशाहों की भी पूरी।
क्या बात।
वो ख्वाहिश में लगा रहता है, अब ये मुल्क चाहिए और अब ये मुल्क चाहिए मुझे, यहाँ यहाँ हुकूमत चाहिए, वहाँ हुकूमत चाहिए, इतनी मुझे, इतने मेरे बाबा चाहिए, इतना मेरा पावर चाहिए, लेकिन उसकी ख्वाहिश पूरी नहीं होती। लिहाजा मदनी शरीयत के नाज़रीन, बजाय नाशुक्री करने के, बजाय जो हमारे पास नेमत है उसे जो है वो उसको उसको प्रॉब्लम समझने के, अल्लाह का शुक्र अदा कीजिए, अल्लाह बढ़ाएगा। लेकिन अगर देखें आगे, अगर बंदा शुक्र अदा नहीं करता, आगे फरमाया अल्लाह ने, इन कफर तुम इन आजाबी लशदीद, नाशुक्री करोगे तो मेरा आजाब शदीद है। आज हम वावेला कर रहे होते हैं, अपनी जो चीज प्रॉब्लम नहीं उसको प्रॉब्लम बना रहे होते हैं, उसको प्रॉब्लम समझ रहे होते हैं, तो कहीं ऐसा ना हो कि हमारे पास जो नेमतें कम होती जा रही हैं, नेमतें हमारे पास थी और चली जा रही है हमारे पास से, इसकी वजह कहीं तो नहीं हम शुक्र अदा नहीं कर रहे, और सामने वाला जिसके पास कुछ नहीं था आज आज वो नेमतों में नेमतें बढ़ती जा रही
हैं,
इसकी वजह कहीं ये तो नहीं है कि वो अल्लाह का शुक्र अदा कर रहा है। तो सबसे पहले हमें गौर करना चाहिए कि मैं जिस प्रॉब्लम को प्रॉब्लम समझ रहा हूँ वो हैवी या नहीं, मुझे अपना रब का शुक्र अदा करना है। ये जो आयत करीमा मैंने पढ़ी ना, लइन शकरतुम लअज़ीदन्नकुम, इसके इसमें इतना खूबसूरत नुकता है उनके लिए जो अरबी जानते हैं, जो नहीं जानते उनको भी बता देते आसानी के लिए, लइन शकरतुम, अगर तुम शुक्र करोगे। अब अल्लाह क्या फरमा रहा है, मैं और ज्यादा दूंगा, लेकिन सिर्फ ये नहीं कहा, लइन शकरतुम लअज़ीदन्नकुम, दो दो इसके अंदर ताकीद आ रही है, पहले लाम के साथ ताकीद जरूर, फिर आखिर में नून के साथ ताकीद जरूर जरूर, यानी अल्लाह ने सिर्फ देने का वादा नहीं किया बल्कि जरूर जरूर दो बार ताकीद के साथ कहा मैं तुम्हें जरूर जरूर दूंगा। तो जो रब इतना करीम है, इतना रहीम है, उसका शुक्र अदा कर अल्लाह देता है।
और ये बात तो लॉजिकली भी है कि जब अपनी, वो कहते हैं ना, आप जो अपनी औलाद की बीमारियों से परेशान है तो जरा पूछें जिनकी औलाद जो है ही नहीं।
जी हाँ।
है, आप अगर अपनी जो कारोबार की तंगी का तो जरा देखें जिनकी नौकरी चली गई है। और ये बात हकीकत है कि अपनी जो नेमतें हमको मिली है ना, उसकी लज्जत जो है ना, वो जब ही हासिल होती है कि जब इसकी कुछ अहमियत सामने हो। एक शख्स क्या, कुछ मेहमान आए, दो तीन किस्म के दोस्त आए, तो उसने कॉफी बनाई, कुरबान भाई
जी,
कॉफी बनाकर उसने तीन कप लिए, एक कप था क्रिस्टल का, बड़ा खूबसूरत था, एक प्लास्टिक का था, एक मार्बल का था, तो उसने बगैर सोचे समझे तीनों को अलग अलग कप में चाय दे दी, कॉफी एक ही थी,
ठीक है।
अब इसको ये भी पता नहीं कि उसको कौन सा कप दिया है, लेकिन उसने कहा कि मैंने ये गौर किया कि कॉफी से एंजॉय करने के बजाय सब एक दूसरे के कप हसरत से देख रहे थे, जबकि असल चीज जिसको एंजॉय करना था कॉफी थी,
कॉफी थी,
वो कॉफी से एंजॉय नहीं कर रहे, वो सब यानी अपने दूसरे का कप देख रहे थे कि यार अपने को तो यार ये मार्बल जैसा कप है यार, ये प्लास्टिक वाला कितना खूबसूरत है यार। तो बताने वाले ने कहा कि कॉफी से एंजॉय करें ना आप,
ठीक है,
अब उससे लज्जत हासिल करें। तो बात यही है प्यारे इस्लामी भाइयों, मैं चूंकि दावत इस्लामी के माहौल में अल्हम्दुलिल्लाह सफर भी होते हैं, मैं एक दफा गया अली आबाद, एक इलाका है मरी से ऊपर, ढाई तीन घंटे का सफर करके। अच्छा, कभी पहाड़ों पर इस तरह गए नहीं थे, हमारा मदनी काफिला था तो मैं वहां पर जाना था उनके पास, मैं हाजिर हुआ। मैंने जिंदगी में बड़ा अजीब सा घर देखा था, पहाड़ से उतरे तो पहाड़ को काट कर अंदर एक हॉल टाइप का था, कोई तामीरात बिल्डिंग नहीं की थी, पर पहाड़ को काट के उसने कमरा बनाया था। आप यकीन माने शहजाद, मुझे कभी कभी घर याद आता है कि यार वो क्या था, ना मार्बल था, ना कोई टाइलिंग थी, ना कोई ऐसा वॉलपेपर थे, कुछ भी नहीं। लेकिन आप यकीन माने मदनी चैनल के नाज़रीन, उस घर की जो खूबसूरती और जो सादगी और जो एक अट्रैक्शन था ना, वो मुझे कई मर्तबा याद आते हैं कि यार क्या इंजॉय थी उनकी यार, क्या मतलब एक लज्जत थी उसकी। तो हम यहाँ पर जो अपनी जो प्रॉब्लम्स का जो फेस कर रहे हैं, तो सबसे पहले जो आपकी जो बात को मैं यही आगे बढ़ा रहा हूँ कि प्रॉब्लम्स है भी नहीं, ये मतलब डिसाइड करें, वरना हकीकत यही है कि जिस प्रॉब्लम को आप हम प्रॉब्लम समझ रहे हैं, दर हकीकत वो प्रॉब्लम नहीं होती, वो खुद हमारे लिए नेमत होती है, उस नेमत का शुक्र अदा,
शुक्र अदा।
अच्छा, अब यहां पर अगर हम थोड़ा सा इस गुफ्तगू को थोड़ा और आगे बढ़ाएं कि चले अब हम ये सब अपने आप को तो कर ले, लेकिन फिर भी इंसान है,
ठीक है,
प्रॉब्लम्स आ जाती हैं, प्रॉब्लम्स हुई भाई मुझे पंचर हो गई, मेरी मुझे बीमारी हो गई, मेरे बच्चे बीमार हो गए, तो अब इसमें मेरे क्या ऐसे अंदाज हो कि जिससे जो है ना वो प्रॉब्लम्स को फेस करना आसान हो जाए, मेरी जिंदगी पुरसुकून ही रहे, इस बारे में।
जी हाँ, अब यह तो हमने समझ लिया कि प्रॉब्लम तो जिंदगी में आती है और हमें समझना है कि बाकी कौन सी प्रॉब्लम है जिसका हमें हल निकालना है।
जी,
वो जो बात कही ना, सबसे पहले जब प्रॉब्लम आए ना, कोई सी भी प्रॉब्लम आ जाए, कोई सी भी किसी भी बड़ी या छोटी, बंदा रिलैक्स रहे,
वाह,
उसको एडमिट कर ले, उसे मान ले कि भाई ये प्रॉब्लम है, एक्सेप्ट करेगा जब वो खड़ा रहेगा और कुछ करने की कुव्वत उसके अंदर पैदा रहेगी, फिर उसे एक्सेप्ट भी कर ले, कबूल कर ले, अभी आ गई है मेरी जिंदगी, मैंने कबूल किया। अब इस प्रॉब्लम को बंदे को एक तरफ बिल्कुल साइड में रख देना चाहिए, जैसे कहते हैं ना अपने उठे और बिस्तर साइड में, बिस्तर साइड ले ले घूमेंगे तो फिर काम नहीं कर सकेंगे, बिस्तर कंबल संभलते रहेंगे।
नाज़रीन कहेंगे ये बातें तो बहुत आसान है करना, जैसे है ना मौलाना साहब के पास प्रॉब्लम कोई आई नहीं होगी, इसलिए है ना बहुत इजीली, और इसमें भी हमारे व्यूवर्स में बहुत सारे देख भी रहे होंगे, वो कह रहे होंगे कि यार ये बातें कर रहे हैं, अब किसी जो व्यूवर है उसका कोई बहुत बड़ा मसला या कोई प्रॉब्लम है ना,
ठीक है,
तो उसको यानी कोई सोल्यूशन मिलना चाहिए, वो हमारी बातें सुन के बोल रहा होगा यार ये सिर्फ बातें कर रहे हैं, मेरी प्रॉब्लम, मेरे साथ जो प्रॉब्लम्स हो रहे हैं ना, प्रॉब्लम्स के पहाड़ और मुश्किलात है ना, ये इनको मालूम नहीं है, ये इनके कभी इन्होंने देखी नहीं है, ना इन्होंने कभी सुनी नहीं है। स्टूडियो में एसी वाले स्टूडियो में कूलिंग के साथ बैठ के बात करना तो बहुत आसान है, इस प्रॉब्लम का सोल्यूशन बताएं, तो आप कंटिन्यू।
नहीं, ये मैं आपको एक बात अर्ज करूँ कि अगर चले ठीक है आपका प्रॉब्लम बहुत बड़ा है, या जो मदनी चैनल के व्यूअर्स सुन रहे हैं उनके प्रॉब्लम बहुत बड़े हैं, हमने तो ये कहा कि भाई प्रॉब्लम आता है तो आप थोड़ा सा इसको फेस करें, हमने ये कब कहा है कि भाई आप जो है ना वो आपका प्रॉब्लम ही नहीं है
जी।
अगर इस प्रॉब्लम को प्रॉब्लम समझता हूँ और इसको बहुत बड़ा पहाड़ समझ रहा हूँ तो आपने क्या कर लिया भाई, दुआ तो पहले शुरू में क्या की कि अल्लाह हमको आजमाइश से बचाए, इम्तिहान के कहां काबिल हूं मैं प्यारे अल्लाह, बेसबब बख्श दे मौला तेरा क्या जाता है। तो हम इस मामले में तो यही है कि अल्लाह हम सबको आजमाइश से बचाए, हकीकत यही है कि जब पढ़ती है तभी पता चलता है कि क्या है, लेकिन जो बुजुर्गों के अकवाल बयान हुए हैं, जो जिंदगी में कामयाब लोगों ने जो अपनी जिंदगी गुजारी, प्रॉब्लम्स किसको नहीं आए, आए, लेकिन आने वालों ने जिस तरह फेस किया, फेस करने के पर एक मुझे बात याद आ गई कि एक सेठ साहब ने अपने मुलाजिम के, बड़ी मेहनत करता था, बड़ी काम करता था, तो उसने कहा कि यार चलो यार इसके 5,000 रुपए बढ़ा देते हैं, तो उसने इसके 5,000 रुपए बढ़ा दिए, तनख्वाह का जब टाइम आया तो 5,000 ज्यादा दिए कि भाई तुम्हारी मैंने तनख्वाह 5,000 बढ़ा दिए, उसने लेकर रख लिए, कुछ भी नहीं कहा उसका, शुक्रिया भी अदा नहीं किया।
अल्लाह,
सेठ को महसूस हुआ कि यार ये कैसा आदमी है, 5,000 रुपए इसकी तनख्वाह बढ़ाई और बजाय इसके कोई थैंक यू बोलता, कोई शुक्रिया अदा करता, कुछ बोला ही नहीं, पूरा महीना इंतजार करता रहा, जब नहीं बढ़ा ना उसको गुस्सा आया, अगले महीने उसने कहा भाई 5,000 बढ़ाए थे ना, वो 5,000 मैंने कम कर दिए, ये लो, उसने फिर लेके रख लिए, कुछ भी नहीं बोला। अब ये सेठ बड़ा हैरान हुआ कि यार ये 5,000 बढ़ाए तब नहीं बोला, 5,000 घटाए तब भी नहीं बोला, बुलाया उसको कि भाई तू कैसा आदमी है, तेरी तनख्वाह 5,000 बढ़ाई तूने जब भी कुछ नहीं बोला, 5,000 घटाए थी तब भी नहीं बोला, क्या वजह ये। तो उसने कहा सेठ साहब बात यह है कि जब तुमने 5,000 बढ़ाए थे ना तो 2 दिन पहले मेरे यहाँ बेटा पैदा हुआ था।
अल्लाह,
तो मैंने सोचा यार आया है दुनिया में रोजी लेकर आया है, मैंने लेके रख लिए, और जब तुमने 5,000 घटाए थे ना तो 2 दिन पहले मेरे वालिद साहब का इंतकाल हुआ था।
अल्लाह,
मैंने कहा वालिद साहब गए अपनी रोजी लेके गए, तो तू कौन होता है बढ़ाने घटाने वाला,
है सुभान अल्लाह,
मैं तो अपने रब की रिजा पर राजी हूँ।
वाह,
तो बंदा जब ये सोच बनाता है ना शहजाद भाई, तो ये सोच देखे सुनने से ही होता है, आप सुनते फिर जब कभी खुदा ना खास्ता ऐसा कोई आ जाए तो भाई आप ये बताएं ये तकलीफ आई कहां से, रब ने दी है ना, और रब ने दिए, वो कुरान पाक का ये उसूल है ना कि वो कुरान पाक में अल्लाह ताला किसी जान पर उसकी ताकत से ज्यादा बोझ नहीं डालता, युकल्लिफुल्लाहु नफ्सन इल्ला वुसअहा, अल्लाह ताला किसी जान पर उसकी ताकत से ज्यादा बोझ नहीं डालता है, बंदा बस ये फेस करता है ना। तो किसी ने लिखा है कि एक मर्तबा एक गांव में सैलाब आ गया, तो सैलाब आया तो गांव वाले सारे हड़ाउड़ी लगी हुई थी भाई, सामान उठाकर जो जिसको कीमती सामान आ रहा था उठा के भाग रहा था,
ठीक है।
तो वहां एक नाई था हजाम, उसके पास क्या था, उसके पास एक कुर्सी थी, एक आईना था, एक चादर थी, उस और स्कूल के वो दरवाजे पर ये सोता था और शीशा उसके पास ही पड़ा होता था। सुबह उठता था, कुर्सी उठाई, शीशा उठाया, दरख्त से शीशा टांगा, चादर लेके बैठ जाता था। गांव वाले आते थे, वो हजामत करता था, कब आके फिर खा पी के सो जाता था। अब सुबह जब सैलाब आया तो गांव में तो शोर मचा हुआ था। उसकी आंख खुली, उसने देखा कि इतना रश, मारा मारी लगी पड़ी है। उसने अपनी कुर्सी उठाई, उसको साइड पे लग बांधा, चादर ली, स्कूल की छत पे गया, टंकी पर उसने चादर बिछाई और टेक लगाकर गांव को यूं गौर से देखने लगा ना। सारे लोग भाग रहे हैं, सारे लोग भाग रहे हैं और ये टेक लगाकर चुपचाप सबको देख रहा है। तो एक शख्स जिसके हाथ में कपड़े की गठड़ी थी, और तो उसने पंजाबी में बोला, पंजाबी इतनी आती नहीं, पढ़ी थी मैंने, ओए तू इतने बैठा है, तू इतने बैठा है, सारे गांव नाल मुसीबत आई है। वो यूं करके उसने शोर मचाया। तो उसने कहा, लाले अज तक गुरबत दी चस आई
है,
मैं गरीब तो रहा, जिंदगी गुजरी, लेकिन आज जो गुरबत का मजा आ रहा है ना, कोई टेंशन ही नहीं है अपने को, ना अपने पास कोई कपड़े की गठड़ी है, ना सोने के सेट है, ना कोई रेवड़े बकरियों का, ना जानवरों का जिनको लेके भागना है करना है। तो आज तो लाले अज तो गुरबत दी चस आई है, आज मजा आया है कि यार गरीब होने में कितना सुकून है। तो बहरहाल अल्लाह मुश्किलात में हमें साबित कदमी नसीब फरमाए, सबर अता फरमाए, लेकिन बात वही करेंगे कि सबसे पहले फेस
फेस,
यानी आप ये देखें शहजाद भाई, पंचर हो जाए गाड़ी, आप क्या कर लेंगे?
पंचर हो जाए और मेरी रूटीन तो आपको मालूम है, लेट नाइट जाता हूँ। ये मैंने अपना एक तजुर्बा नोट किया था कि प्रॉब्लम का मुकाबला करने के लिए मैंने अपने के जाती तजुर्बात किया है मेरे ना, तो मैं लेट नाइट जाता हूँ। तो बाज़ों का ऐसा भी हुआ है कि कभी पेट्रोल ख़त्म हो गया, कोशिश करता हूँ मेरा पेट्रोल ख़त्म ना हो, मैं रिजर्व पे भी रखता हूँ, और लेकिन हो जाता है ऐसा। और पंचर हो जाए और आधी रात को हो जाए और पंचर वाला भी करीब ना हो तो बहुत मुश्किलात होती है। लेकिन इसका एक मेरा ज़ाती तजुर्बा मैं बताऊँ, आप एक तो मुश्किलात को फेस करने वाले हैं ना, तो आप मुश्किल से घबराएंगे नहीं। पंचर हो गई, अब आप वहाँ बैठ के सो तो नहीं जाएंगे आधी रात को कि चलो सुबह होगी। तो जो कोशिश करता है ना वो पा लेता है,
बेशक।
तो अब मैंने एक रूटीन बनाई हुई कि मैं जब भी जाता हूँ आता हूँ, अगर लेट नाइट कोई भी लिफ्ट कोई मुझसे मांगता है ना, तो मैं उसको लिफ्ट लाजमी देता हूँ। बाज लोग बोलते हैं यार कैसे, यानी हालात हैं, है ना, चोरी डकैती स्नैपिंग सब है, आप इस तरह नहीं बिठाया करो। तो मैं बस, मैंने एक है ना वो अब्दुल अभी भाई के मुंह से एक जुमला सुना है मैंने कि कर भला सो हो भला, सबका भला सबकी खैर, सबके भले में अपनी खैर। तो उस नियत से मैं ये करता हूँ। तो इसका मुझे बेनिफिट ये हुआ कि ना मैं जब है ना ये कभी मेरा पंचर हो गया तो मुझे कोई ना कोई है ना हेल्प मिल गई। तो कहने का मकसद ये है कि एक तो मैंने शुरू में ही है ना जब प्रॉब्लम आई उसको फेस करने के लिए मैंने वो कोशिश माने हार नहीं मानी। उसके बाद आपको देखे किसी की आप एक तो फेस करेंगे मुकाबला करेंगे, उसके बाद किसी की मदद करेंगे, किसी की प्रॉब्लम सॉल्व करने की नियतें करते जाएं, आपकी प्रॉब्लम सॉल्व होती चली जाएगी। आप किसी की मदद करेंगे, मेरी ये रूटीन है ना, और मेरा ये तजुर्बा है कि देखिए मेरे जो मैं लोगों की मदद करता हूँ, जो लोगों के साथ बिहेव करता हूँ रास्तों में, मैं जब रास्ते में कहीं भी मेरे साथ मुश्किल आई तो ऐसे ऐसे मुझे हेल्प मिली है ना कि मतलब बंदा सोच भी नहीं सकता। और मेरी बाइक रक्षे में डाली गई, उन्होंने हेल्प की और फिर है ना मैं घर तक बाइक को है ना इजीली पहुंचा सका। मतलब ऐसा कौन करता है ना, लेकिन आप किसी की मदद करेंगे तो आपकी मदद, आप किसी की प्रॉब्लम सॉल्व करेंगे आपकी प्रॉब्लम सॉल्व होगी।
असल में इसमें लज्जत भी मिलती है
अल्हम्दुलिल्लाह,
इसमें ये भी एक नेमत है, ये भी एक नेमत है कि लेकिन जाहिर है हालात को फेस सामने रखते हुए कि किन हालात में किस किस्म की मदद होगी, ये सब भी मतलब हमें जहन बनाना पड़ेगा। लेकिन यहाँ पर हम जो गुफ्तगू अपनी आगे चला रहे हैं कि जो हमारा एक तो फेस करना है कि अगर फेस करते ना शहजाद भाई तो अगला कोई ऐसा नुकसान और मजीद नहीं करते, यानी बाद औकात अगर कोई ऐसा डिस्टर्बेंस वाला मामला हो, किसी ने ऐसे सिखाने के लिए कहा था कि ऐसे मौके पर जो आपने जुमला कहा ना, जज्बात को काबू में रखा जाए,
ठीक है,
जज्बात को काबू में रखा जाए। एक फैमिली किसी अपने ड्राइवर के साथ शॉपिंग के लिए गए, तो मॉल पर ड्राइवर सेठ साहब गाड़ी से उतरे फैमिली के साथ, ड्राइवर को कहा कि तुम गाड़ी लेके फुला फुला काम कर लो और इतने बजे ठीक आ जाना ताकि फिर हम वापस चलेंगे। अब खैर वो शॉपिंग करने के लिए अंदर चले गए और ड्राइवर अपने काम पे चला गया। अब जब वापसी हुई और गेट पे पहुंचे तो ड्राइवर नहीं, कॉल कर रहे हैं तो फोन नहीं अटेंड हो रहा है। अब जाने इस मौके पर जो खास कर ये जो सेठ तबका होता है ना, इसका टेम्पो लूज हो जाना शुरू हो जाता है, गुस्सा चिड़चिड़ापन। अब बच्चे बाहर आ गए गेट पर और सेठ साहब फोन भी नहीं उठा रहा, आ भी नहीं रहा। अब वो हाई टेम्परेचर होता जा रहा है। अब देखा तो उस गाड़ी आ रही थी, गाड़ी आते 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 गाड़ी थोड़ी स्लो स्लो आते आते गाड़ी खड़ी हुई। अब ऐसे मौके पे देखे अपने आप को काबू ना रखने का नुकसान, उसने एकदम से दरवाजा खोला, ड्राइवर को पकड़ा, खींचा उसको बाहर, खुद बैठा। अब जारे ऐसी जब वो तबीयत वाला कोई शख्स होता है ना तो घर बच्चे बीवी सब के भाई अभी अभी टेंशन है बहुत, सब चुपचाप बैठ गए, ड्राइवर भी चुपचाप पीछे बैठ गया। अब वो सेठ साहब ने एकदम से गियर डाला और एकदम से चला तो थोड़ी देर में स्टीयरिंग हाथ में, अब बड़ी मुश्किलों से गाड़ी रुकी। ये क्या है? कह रहा वो साहब वो गाड़ी बनवाने गया था तो वहां मैकेनिक था नहीं तो स्टीयरिंग गड़बड़ कर रहा था, तो मेरी बड़ी संभाल कर आ रहा था कि मैं आपको लूं, आप घर छोड़ के फिर मैं गाड़ी बनाने चला जाऊंगा। तो फिर का आपने मेरी बात ही नहीं सुनी, गुस्से से मुझे पकड़ के खींचा है बाहर और खुद बैठ गए, तो अब जाए टैक्सी में, मैं आ रहा हूं फिर करा के। मतलब काबू पाए, आप काबू नहीं पाएंगे। आप अगर एक्शन कोई हुआ उसका रिएक्शन आपने दे दिया तो बाद का जो है ना वो बाजी हाथ से निकल जाती है। तो कोई भी ऐसा ऑल्टरनेट तो है ना, जैसे आपने कहा भाई रक्षा करा लो, आपने कहा कि भाई फुला काम करा लो, तो ऑल्टरनेट है। एक तो वो चीज है, आपकी कोई भी चीज आपकी ऐसी हुई तो आप अपनी मनफी सोच को हावी ना होने दें। और यहां पर एक बात और कि अल्लाह को याद करें, है अल्लाह पाक से मदद तलब करें। अल्लाह ताला मुश्किलात को आसान फरमा देता है
जी हाँ।
और ऐसे मौके पर यही होना चाहिए।
हकीकत बात है, अल्लाह करीम कुरान मजीद फुरकान हमीद में जो आपने बात कही ना कि जल्दबाजी की वजह से उसको कैसा नुकसान होना पड़ गया कि अल्लाह न करे आगे जाके उसका एक्सीडेंट हो जाता, अपने बच्चे से महरूम हो जाता, घर वालों से महरूम हो जाता, उसकी जिंदगी की सारी खुशियां छिन जाती। जरा सी उजलत पसंदी की वजह से, प्रॉब्लम को सही तरह फेस ना करने की वजह से, इंसान की फितरत में यह बात। अल्लाह कुरान मजीद में फरमाता है वकान अल इंसानु अजूला, इंसान बड़ा जल्दबाज है। जल्दबाजी की वजह से कई मरतबा ऐसा होता है हमारे साथ कि जो प्रॉब्लम हमारे सामने होते हैं उनको हम फेस तो करते हैं लेकिन फेस करने में जो जल्दबाजी का मुजाहरा करते हैं, बस जल्दी से खत्म हो जाए, ये क्यों आ गए मेरी जिंदगी में, जल्द से जल्द खत्म होनी चाहिए। इस वजह से जो प्रॉब्लम होती है वो हल होने के वजह मजीद गंभीर हो जाती है, मजीद खराब हो जाती है, मजीद बढ़ जाती है। याद रखिएगा हर चीज का एक वक्त है और वो खत्म हो जाएगी। ये जहन बना लें कभी इस, आप देखिए हर शख्स गौर कर ले, अभी मदनी शरीफ के नाजरीन हम यहाँ बैठे, हम सब अपनी जिंदगी में गौर कर लें, हमारी जिंदगी में हमारे माजी में कितने मसाइल आए,
सही
कितने कितने मसाइल आए, अगर नहीं याद है बैठ के एक बार गौर कीजिएगा। ऐसे ऐसे मसाइल हम सोचेंगे, हम कहेंगे अच्छा वो मसला भी आया था, गया गुजर गया, अच्छा ऐसा भी मसला आता है, एक वक्त वो था कि मेरे साथ यूं हुआ था, लेकिन आज अल्हम्दुलिल्लाह मैं यहाँ बैठा हूँ, मैं पुरसकून हूँ। मसला कितना ही बड़ा आता है, बड़े से बड़ा मसला आता है लेकिन उसका एक टाइम पीरियड है, खत्म हो जाएगा।
लेकिन यहाँ शहजाद भाई ये एक शहजाद भाई ये जो अभी जो टॉपिक है कि बाद वक्त मसला हुआ ऑफिस में, रिएक्शन दे रहे हैं घर पे, मसला हुआ घर में, प्रॉब्लम आई घर में, असर आ रहा है उसका ऑफिस में, आपको लगता नहीं है कि ये जो चीजें ये इंसान की जिंदगी को और मजीद गंभीर करती है? घर का मसला मैं दुकान पे लेकर आऊं तो घर में तो वैसे ही मसला है, दुकान में भी मसला होगा, जॉब पे भी मसला होगा। जॉब पर मसला हुआ और जॉब का मसला लेकर मैं घर आऊं तो भाई अभी तो एक जगह था ना, अब ये दोनों जगह पैदा हो जाएगा। तो ऐसा नहीं लगता है कि इस तरह के जो डिसबैलेंस करता है अपने आप को तो ये ज्यादा परेशान होता है?
ऐसे ऐसे लोगों का बड़े मुश्किलात मजीद बढ़ जाती है।
सही।
क्योंकि जब वो अगर ऑफिस में कोई मसला हुआ है और वो ऑफिस का मसला जहन में ले जाके घर ले गया, अब भले घर पे डिस्कस नहीं कर रहा लेकिन वो सारे मसले, जैसे मेरे कोई निगरान है उसने मुझे कुछ है ना डांट दिया, बुरा भला कहा, मुझे बुरा लग गया। अब आपने देखा होगा नॉर्मली है ना हमारे माशरे में एक मसला चलता है कि मेरा जो निगरान है तो उसने मुझे किसी बात पे गुस्सा उतारा, अब मुझे अपनी फ्रस्ट्रेशन उतारनी है तो मेरा असिस्टेंट होगा ना, तो मैं उस पर रहना, यार तुमने सही काम नहीं किया था इसलिए उन्होंने मुझे डांटा। अब मेरे असिस्टेंट के नीचे प्रोडक्शन का खादिम होगा ना, तुम्हारी वजह से ना वो डायरेक्टर ने या मुझे ये बोला कि कब सही नहीं था। अब वो असिस्टेंट जो है ना, वो अगर कहीं फैसिलिटी कहीं और से ले रहा है एडमिन से, तो वो बोलेंगे आपकी वजह से कि आपका खादिम ने कब सही नहीं धोया था, प्याला सही नहीं दिया था। मतलब हम अपनी
एक दूसरे की निकालने के लिए
निकालते हैं, तो इससे आप यानी उन्होंने तो आपको सही डाटा, अगर आप थोड़ी देर सोच लेते कि नहीं यार यहाँ पर ये मिस्टेक हुई है, इसको मैं किसी तरह सॉल्व, इसकी सॉल्यूशन की तरफ जाऊं। आपने ग्रेजुअली एक आपने डांट तो सुन ली, अब वो राइट है रॉन्ग है उसको बाद में, लेकिन थोड़ा सा गौर तो करें। आपने ग्रेजुअली चार बंदों को उसकी लपेट में ले लिया, उसके बाद अगर घर जाके भी आपने यही माहौल रखा तो मतलब आपकी क्या रिस्पेक्ट रह जाएगी? एक तो आपके ना नीचे महतहत जो है उनकी नजर में क्या रिस्पेक्ट रह गई, उसके बाद घर पे आपको बोले कि यार ये तो है ही ऐसे, मतलब यानी ऑफिस के मसाइल घर में आके हम पर सारे मसाइल को बता रहे होते हैं, और मसाइल के जो वजूहत है उसका गुस्सा सारा हम पे निकाल रहे होते हैं, तो यहाँ के तो वहां पे भी करते होंगे, फिर वो घर ऑफिस में फिर क्या काम करेगा? और चैनल की बात करूं, अगर हमारे चैनल की बात करो, अगर हमारे में ऐसे लोग है ना, तो हमारी जो फील्ड है वो क्रिएटिव फील्ड है ना।
सही।
अब बंदा फ्रेश माइंड नहीं होगा और इस तरह की चीजें नहीं करेगा तो ऑफिस का मसला अगर घर ले गया ना तो कुछ भी नहीं कर सकता।
और ये तो फैमिली का माशरे का हमारा ये बड़ा सुलगता हुआ मौजू है कि वो एक दूसरे को जो निकालने वाली जो बात है ना, वो निगरान शुरा ने एक मरतबा एक बात सुनाई दी कि एक बदतमीज सेठ था, उसने जब आकर अपनी फाइलें जैसी खोली तो पेपर गलत लगा हुआ था। अब जैसे पेपर उसने गलत देखा तो यहां देखे, ये जो शहजाद भाई जो बात कर रहे हैं ना, ये इदारों का, ऑफिस का, इवन के हर जगह का, अगर ये शख्स सॉफ्ट हो जाता आगे चेन ही खराब नहीं होती। अब हुआ क्या, उसने जैसे फाइल देखी एकदम से वही हाइपर हुआ, बुलाया अपने मैनेजर को, जैसे ही मैनेजर आए फाइल फेंकी, ये क्या है, तुम लोगों को कोई काम दो तो तुम लोगों से ये काम भी सही नहीं होता है, नॉनसेंस, गेट आउट, सही करके आओ उसको। अब खुराक मिल गई मैनेजर साहब को, मैनेजर साहब गए अपने ऑफिस में, उन्होंने फाइल फेंकी अपने टेबल पर, बेल बजाई, अपने असिस्टेंट को बुलाया, असिस्टेंट जी सर क्या साहब साहब का लगा रखा है, ये क्या लगा रखा है, ये फाइल सेट करते हैं, ले जाओ उसको, फाइल सही नहीं है। असिस्टेंट साहब का भी मूड ऑफ हो गया, उन्होंने जाके अपने क्लर्क को बुलाया, जी साहब तुम लोगों को बस साफ साफ करने आता है, फाइलें सेट करना नहीं आती, सबके सामने जलील कराते हो, ये क्या कर दिया हो, उसने उसको सुना दी। अब क्लर्क साहब का भी मूड बन गया, क्लर्क साहब गए, उन्होंने फिर बटन दबाया, पियोन को बुलाया, जी साहब और सही साफ साफ करना आता है, कुछ और काम करना भी आता है, दो पेपर लगवाए, दो पेपर सही दिए, वो करके उसको सुनाया। तो क्लर्क पियोन ने कहा साहब वो 12:30 बज गए, बच्चे को स्कूल लेने जाना है तो स्कूल लेकर आ जाऊं, तुम ऑफिस में आते हो बच्चे पालने आते हो, काम करो अपना, कोई छुट्टी उठी नहीं है, जाओ अपना काम करके आओ। वो बाहर निकला, उसने अपने दोस्त को फोन किया, यार साहब का मूड आज सही नहीं है, वो बच्चा स्कूल के गेट पे खड़ा होगा, तुम यार बच्चे को लेके घर पहुंचा दो। खैर उसने वो सारा काम निपटाया, शाम हुई, अब ये पियोन जो है घर पहुंचा, घर का उसने बटन दबाया, बेल बजाई, जैसे घर में दाखिल हुआ तो बच्चा आया, अब्बू अब्बू अब्बू, क्या अब्बू अब्बू लगा रखा है, सारा दिन काम करके आते, अब्बू अब्बू जाओ अपना काम करो, उसने बच्चे को डांट दिया। अब बच्चा जो है वो भी सहम गया, अब सहम के जैसे वो अपने सहन में गया तो बिल्ली का बच्चा है ना, मियाऊ मियाऊ करके वो आ रहा था, अब बच्चा तो था ही गुस्से में, उसने लगाई लात बिल्ली के बच्चे को, वो बच्चा जो है ना वो बिल्ली का दीवार की टकराया और मर गया। अब सवाल ये पैदा हुआ कि उस बिल्ली के बच्चे को लात किसने मारी,
लात किसने मारी,
बच्चे ने मारी
नहीं,
उसके अब्बा पियोन ने मारी, क्लर्क ने मारी, असिस्टेंट ने मारी, मैनेजर ने मारी, या उस बदतमीज सेठ ने मारी। प्रॉब्लम्स अगर आप ही फेस कर लें, आप ही सॉफ्ट हो जाएं, तो ये क्या होगा, आपके आगे प्रॉब्लम बढ़ेगा नहीं। और ये जो बात चली थी कुर्बान भाई ने जो कही कि लेकर जो आते हैं ऑफिस के और घर के प्रॉब्लम्स लेकर आए, आपकी जो ड्राइविंग है ना उसमें फर्क होगा। आपको कितनी जगह तो मारते मारते बचते हैं, क्यों, क्या टेंशन लिया हुआ आपने भाई, टेंशन को लॉक कर दो ना यार, लॉक करो वहीं पे जहां से टेंशन आया था, कल आकर फिर देख लेंगे इसको, इजी रहे और फेस करेंगे تو جو چیز حل ہونے والی ہوتی ہے وہ حل ہو جاتی ہے.
جی ہاں بالکل. ناکام جو لوگ ہوتے ہیں نا, ناکام لوگ, ان کی جو وجوہات ہے اس پہ سے ایک وجہ ہی یہ ہے کہ وہ اپنی جو غلطی ہے, اپنی جو کوتاہی ہے, اپنے جو مسائل ہے اس کے ذمہ دار سامنے والے کو ٹھہرا دیتے.
کیا
میری وجہ سے تھوڑی ہوا ہے, تو اس کی وجہ سے ہوا ہے, یہ تو اس کی وجہ سے میں پیچھے رہ گیا. اب وہ صبح انٹرویو دینے جانا ہے, سو گئے. اب صبح اٹھے دیکھا تو انٹرویو کا ٹائم نکل گیا. اب وہ امی کو بھی کہہ رہے ہیں, ابو کو بھی کہہ رہے ہیں, بھائی اٹھائے کیوں نہیں. بھائی آپ اپنی ناکامی کا ذمہ گھر والوں کیوں ٹھہرا رہے ہیں؟
بات
یہ آپ کی اپنی غلطی ہے. آپ اپنے آپ پر غور کریں کہ آیا مجھ سے ایسی کون سی غلطی ہو رہی ہے جس کی وجہ سے میرا انٹرویو نکل گیا, جس کی وجہ سے میرا پیپر نکل گیا, جس کی وجہ سے میں لیٹ ہو گیا ہوں. تو اگر کامیاب ہونا ہے تو دوسروں کو قصوروار ٹھہرانے کے بجائے اپنے آپ پہ غور کریں. کامیاب لوگوں کی علامت یہ کہ وہ سوچتے ہیں کہ اس وقت میرا جو نقصان ہوا ہے, میرے سامنے جو پرابلم آئی ہے, یہ پرابلم آئی کیوں ہے, اس پہ غور کرتے ہیں اور پھر اس پرابلم کو حل کرنے کا ذریعہ ڈھونڈتے ہیں, یعنی حکمت عملی کیسے کام لیتے ہیں. اور پھر ایک وقت وہ آتا ہے کہ آہستہ آہستہ اسٹیپ بائی اسٹیپ چلتے رہتے ہیں, ان کی پرابلم سالو ہو جاتی ہے. ایک بات. دوسری ناکام لوگوں کی علامت کیا ہے؟ دوسری یہ کہ وہ اپنی صلاحیتوں میں اضافہ نہیں کرتے. اب پرابلمس پہ پرابلمس آ رہی ہے, ایک ادارے میں گئے وہاں سے نکال دیے گئے, دوسرے دائرے میں گئے وہاں سے نکال دیے گئے, تیسرے دائرے میں گئے وہاں سے نکال دیے گئے.
بہت اچھا
بھائی, آپ نکلتے ہی جا رہے ہیں. آپ یہ کہہ رہے ہیں پتہ نہیں نکال دیتے,
احساس ہی نہیں,
احساس ہی نہیں ہے.
اتنی غربت ہے, پریشانیاں ہیں, لوگوں کو ہے ہی نہیں, اللہ نے اتنا دیا ہوا ہے, لیکن بھائی تو کیسے خیال کریں گے؟ تمہارا ٹائم پہ آنا نہیں ہے, بیٹھے بیٹھے سو جاتے ہو, کام دیتے تو یاد نہیں رہتا ہے. تو یہ بات بھی اپنے اوپر غور تو کرے, پرابلمس کیا ہے میرے اندر. صحیح
جی. راجی صاحب نے ابھی کچھ عرصے پہلے ہمارا پروگرام ایک لائیو ہو رہا تھا, اس سے پہلے ہمارا آف دی ریکارڈ کچھ باتیں ہو رہی تھی نا, تو نگران شورا نے ہم نے مسائل بتانا شروع کیا نا, پرابلم مسائل. ہم جب نگران شورا کے ساتھ بیٹھتے ہیں تو ہم یا تو معاشرتی مسائل بیان کر رہے ہوتے ہیں یا آفس کے کر رہے ہوتے ہیں. تو انہوں نے ایک بات کہی, ہم سب سے پوچھا, اکثر ان میں دو چار لوگ جو باہر نہیں گئے, برے آپ لوگ باہر گئے ہو کبھی, یعنی ملک سے باہر؟ تو جیسے میں نہیں گیا ابھی تک نا, تو اس میں ایک دو نے کہا کہ نہیں. تو برے کہ مسائل پرابلمز ہوتے کیا ہیں ہمارے ملک میں, تو پھر بھی اتنے نہیں ہیں. اگر کمپیریزن کریں نا دوسرے ملکوں سے تو مسائلوں کا انبار ہے. برے میں گیا ہوں, مجھے معلوم ہے کس کس طرح کے مسائل اور لوگوں کے لوگ کس طرح سروائیو کرتے ہیں. اور امیر علیہ سنت اپنے مدنی مذاکرے میں ایک چیز فرماتے ہیں, آپ نے بھی سنی ہوگی کہ ماں کی جو ہے نا بچے کی تربیت ماں کی گود سے شروع ہوتی ہے. اب اس دن امیر علیہ سنت مذاکرہ فرما رہے تھے کہ ماں, ہمارے آج کل یہ روٹین ہے کہ بچے کو کھلانے کے لیے, پلانے کے لیے, اسکول بھیجنے کے لیے, کچھ بھی کرنے کے لیے نا, ان کو ایک ہے نا ڈائلوگ ہے ان کا, یہ کر لو, دودھ پی لو, بہو آ جائے گا, ٹھیک ہے نا, اسکول چلے جاؤ, بہو آ جائے گا. اور الگ الگ بہو کے الگ الگ نام بھی رکھے جاتے ہیں. وہ باہر کتا کھڑا ہوا ہے, بھلے نہیں کھڑا ہوا, ایک تو جھوٹ میں بھی آ جائے گا وہ. تو امیر سنت کی ایک بڑی مزیدار زبردست بات لگی کہ آپ مطلب ماں جو ہے یا ماں کو دیکھا دیکھی میں باپ بھی پھر اس ڈائلگ کو بولنا شروع کر دیتا ہے. وہ کم بولتا ہے کہ آپ بچپن سے ہی اپنے بچوں کی تربیت مطلب کیا کر رہے ہیں, اس کو ڈرپوک بنا رہے ہیں. امیر علیہ سنت نے فرمایا کہ اپنے بچوں کو بہادر بنائیں.
کیا
مسلمان کا بچہ بہادر ہونا چاہیے, اس کا شروع سے ہی گھٹی میں ہی ڈالیں, ٹھیک ہے نا, اس کو مشکلات کا سامنا کرنے کا طریقہ سکھائیں. بہادر بنائیں گے تو مشکلات کا سامنا, پہلے سے ہی اس کو بولیں کہ ماؤں بلی آ جائے گی. اب ماؤں بلی سے اس کو بچپن میں ڈراتے ہیں, باہر بھاؤ کھڑا ہے, اب بھاؤ خیالی ایک بھاؤ ہے.
صحیح.
تو اس کے ذہن میں اگر یہ بھاؤ بیٹھ گیا تو بعد میں وہ زندگی کے جو مشکلات ہیں, مصائب آئیں گے, وہ بعد میں کیسے فیس کرے گا؟ بڑا ہو کے اس کو اسکول جانا ہے, مدرسے جانا ہے, دیگر تعلیم حاصل کرنی ہے, دنیا کو فیس کرنا ہے. تو امیر علیہ سنت کا یہ زبردست, اپنے بچوں کو شروع سے ہی ایسا نڈر بنائیں کہ وہ بعد میں مشکلات کو فیس کر سکے. مشکلات تو آئیں گی, ظاہر ہے پیدا ہوئے تو مشکلات تو آئیں گی.
نہیں, میں آپ کی اس بات کو نا تھوڑا سا اور آگے ایڈ کروں گا کہ ماں باپ کو بچوں کو بہادر بنانا ہے, اسی طرح سیٹھ بھی ملازم کو بہادر بنائے.
کیا بات
ہے, سیٹھ بھی ملازم کو بہادر بنائے, بیوی بھی شوہر کو بہادر بنائے.
سبحان اللہ.
یعنی مشکلات کس کے پاس نہیں ہوں گی, لیکن اگر کوئی اس طرح کوئی ٹوٹ کر آتا ہے گھر میں تو گھر والوں کو چاہیے کہ تھوڑا حوصلہ تو دینا اس کو.
کیا بات
بھائی, اگر مثال میری پرابلم تھی, میری پرابلم کی وجہ سے میری گاڑی چلو ٹوٹ پھوٹ گئی, کچھ بھی ہوا, اب آ کر اداڑ کر گئے اور تھپڑ مار دیا اس کو باپ نے, भाई तो आप उसको थोड़ा सा संभाल, बेटा लगी तो नहीं, थोड़ा सा फर्स्ट टाइम में उसको दे इम्प्रेशन, वरना ये एक अलग टॉपिक है। देखिये यहाँ हम जो एड्रेस कर रहे हैं वो उन लोगों को कर रहे हैं जिनको प्रॉब्लम्स हैं तो मुकाबला करें, लेकिन यहाँ मैं आपकी बात को थोड़ा सा जिमनन ले लेता हूँ कि एक दूसरे के साथ ताउन करने से भी एतमाद बढ़ता है।
जी हाँ,
एक शख्स को किसी बादशाह ने देखा कि वो ईंट उठाता और फेंकता पांचवी मंजिल पे, ईंट उठाकर फेंकता पांचवी मंजिल पे, और बादशाह बड़ा हैरान कि कैसा ताकतवर है यार, है इतनी ताकत इसको, ये यूं पांचवी मंजिल पे फेंके जा रहा है। तो उसके साथ उसका वजीर था, तो कहा बादशाह सलामत ये जो ये इसकी जो ताकत है ना, इस ताकत में इसका कोई कमाल नहीं है, इसकी बीवी का है। इसकी बीवी का कहा, ये जब यहाँ से काम करके जाता है ना तो घर पे जाते थे उसकी बीवी गर्म पानी रखती है इसके लिए, ये जाके नहाता है, नहा के निकलता है तो खाना गर्मा गर्म तैयार, फिर खाना खाने के बाद ये थोड़ा सा कोई गपशप वपशप हुई, कुछ बच्चों के हाल अहवाल हुए, सो गया, सुबह बड़ा फ्रेश होके उठता है फिर आकर काम करता है। तो अच्छा ये मेरी बात समझ में नहीं आ रही, क्या इसका एक तजर्बा कर लेते हैं, का क्या तजर्बा होगा आप देखें। उसने किसी औरत को राजी किया, उस औरत ने उसकी बीवी के जाके कान भरे कि तुम अपने शोहर का इतना इतना ख्याल करती हो, तुम्हारा शोहर तो दूसरी शादी के चक्कर में, यूं करके उसने उसके कान भरे। अब जैसे कान भरे तो औरत तो औरत होती है, वो वसवसों का शिकार हो गई। अब जैसे उसका शोहर घर पर वापस आया तो आज तो कोई मुस्कुराता चेहरा नहीं था, थोड़ी देर में उसने इंतजार किया कि गर्म पानी को, आज गर्म पानी भी नहीं था, गर्म पानी अब जैसे तैसे वो नहाया, नहा के निकला तो खाना भी नहीं, तो पट्टी बांध के वो लेटी हुई है, कहा कि तुम खुद ही निकाल लो जो है उसको, खाना खाया बड़ा परेशान हैरान। खैर रात को उसको सही तरीके से नींद भी नहीं आई, सुबह ये काम पर गया, एक दिन दो दिन चार दिन पांच दिन के बाद बादशाह ने देखा तो ईंट जो है ना दूसरी मंजिल तक जा रही थी, ईंट जो है ना दूसरी मंजिल तक जा रही थी, ताकत ही नहीं थी। तो बात यही है कि अगर हम इन प्रॉब्लम्स का सामना, भाई आपका बेटा आपने मैट्रिक करा लिया, आपके बेटे को आपने ग्रेजुएशन करा ली, आपके बेटे को आपने MBA करा लिया, मगर मुआशरे में नहीं है उनको जॉब नहीं है, अब वो सारा दिन ऑफिस की जो धक्के खाकर आया है वो बहुत टेंशन में। मैं यह वालदेन को एड्रेस करूंगा जो शहजाद भाई ने बात की, इससे मैच करूंगा कि आप थोड़ा सा हौसला बढ़ाए। नहीं बेटा आप अल्लाह की बारगाह में दुआ करें, आप दुआ करें, मैं भी दुआ, अब पीछे से माँ भी दुआ करे, बाप भी दुआ करे कि या अल्लाह मेरा बेटा नौकरी के लिए गया, इसको तू इसको रोजी अता फरमा। बीवी अपने शोहर के लिए दुआ करे, मार्केट के हालात अच्छे नहीं होते, सारा दिन रेड़ी लगाकर जिसका घर वाला जो है वो घूम फिर कर आता है, उसकी जॉब नहीं होती है, सारा दिन उसके पैर भारी पड़ते हैं, वो घर पे आते हुए भारी लगता है कि मैं कैसे जाऊंगा, आज बच्चों के सूट लेकर नहीं गया हूं मैं, आज स्कूल खुले बच्चों ने कहा कि मिस ने हमारे टीचर ने कहा कि जरा हम अपनी फीस लेकर आना, वो आकर आपको डिमांड करेगा, उसके बाव भारी हैं। अब यहाँ पर बीवी उसको थोड़ा सा वेलकम करे, औलाद अगर मुझे सुन रही है तो वो अपने वालिद साहब को थोड़ा सा हिम्मत दिलाए कि अब्बू इंशाल्लाह मिलके कर लेंगे। ये जो प्रॉब्लम्स होती है जब सब मिलकर इकट्ठे होकर हौसला करते तो इंसान निकल जाता है। और ये फिर वही बात है कि इंसान सोचे तो जिंदगी में बहुत से ऐसे नशेबो फराज हुए लेकिन कोई भी प्रॉब्लम ये रहने के लिए नहीं आती, ये चली जाती है। एक और बात किसी ने समझाई थी कि आप इससे तवज्जो हटाएं, आप तवज्जो हटाएं, आपके घर में प्रॉब्लम है, अगर आप इसको ले लेंगे ना तो खुद भी बीमार पड़ जाएंगे। ये बात है कि अगर घर की बीमारी को अगर मैंने बहुत ज्यादा अपने ऊपर ले लिया मैं खुद बीमार पड़ जाऊंगा। घर में एक फर्द बीमार है ना, उस वजह से आप सब हॉस्पिटल भी जा रहे हैं, आप सब ने इसके इलाज के लिए भी कोशिशें की, लेकिन अगर ये सब नहीं करते तो हम भी बीमार पड़ जाएंगे। फेस करें, हौसला दिलाएंगे और फिर अपनी तवज्जो हटाएंगे
जी,
शायद हम इसमें बचत हो जाएगी।
डेफिनेटली जब तवज्जो उस तरफ रहती है ना, अब कोई प्रॉब्लम सामने आ गई है, अब बंदा बार बार उसे सोच रहा है, उसी की तरह मुतवज्जी क्या हो गया मेरे साथ, ये क्या हो गया, ये क्या हो गया, तो कहते हैं ऐसा करने वाला गोया के ऐसा शख्स है जिसके साथ ये प्रॉब्लम बार बार हो रही है।
क्या भाई?
अब किसी का एक बार एक्सीडेंट हो गया, अब वो बार बार इतने एक्सीडेंट के बारे में सोचे जा रहा, मेरा ऐसा हुआ था, मैं यूं गिरा, मैं यूं हुआ, मेरी यहाँ तकलीफ हुई, तो गोया के उसको बार बार एक्सीडेंट हो रहा है। जब आपकी तवज्जो उसी तरफ उसी प्रॉब्लम की तरफ लगी रहेगी तो फिर आप उसका हल नहीं सोच सकते। किसी ने कहा है कि नुकसान पर अगर वावेला बंद कर दिया जाए ना, नुकसान पर واویلا بند کر دیا جائے تو نقصان ہی ختم ہو جاتا ہے.
کیا
سب سے آسان حل بتایا؟ کہ واویلا بند کر دو, آدھا نقصان آدھی پرابلم جو ہے خود ہی سالو ہو جائے گی. تو سب سے پہلے ہمیں نقصان پر واویلا کرنا, اس کے بارے میں بار بار سوچنا بند کرنا ہوگا. جب بندہ اسی کے بارے میں سوچے گا, ایک تو وہ کریٹو مائنڈ اس کا نہیں بنے گا. گھر میں وہ برتن توڑنا, گھر والے کو سنانا, باہر سنانا, پھر جو ہے وہ آپس کے اندر لڑائی جھگڑے وغیرہ, یہ معاملہ کریٹ ہوں گے. تو سب سے پہلے بندہ یہ کر لے کہ جو پرابلم ہے اس کو کر دے ایک طرف. اب پھر وہی جو بات آپ نے کہی کہ پرابلم ہمیشہ کے لیے نہیں ہوتی, بلکہ پرابلم ختم ہونے کے لیے ہوتی ہے. ہر چیز ایک نہ ایک وقت ختم ہو جاتی ہے. مسئلہ بڑا ضرور ہوتا ہے, گمبھیر ضرور ہوتا ہے, مشکل ضرور ہوتا ہے, لیکن اس کا حل ناممکن نہیں ہوتا. دیکھیں وہی جو آیت کریمہ ہے نا, لا یکلف اللہ نفسا الا وسعہا, اللہ کریم ہماری جان پر ہمارے ہم سے زیادہ بوجھ نہیں ڈالتا. بھائی کسی کا بچہ ہے, اس وہ بچہ 10 کلو وزن اٹھا سکتا ہے, کیا اس کا باپ چاہے گا وہ 20 کلو اٹھائے؟ نہیں چاہے گا. اچھا باپ نہیں چاہے گا, کیا ماں چاہے گی؟ ماں کی ممتا تو باپ سے زیادہ ہوتی ہے, ماں ڈیفینیٹلی نہیں چاہے گی. تو ماں کے اندر جو یہ پیار, یہ محبت, ماں کے ممتا کا جو وصف پیدا کیا ہے, یہ جو وصف ڈالا کس نے ڈالا ہے؟ ہمارے رب نے. تو رب کیسے چاہے گا کہ بندہ تکلیف کے اندر رہے؟ ہم پہ اگر آزمائش آئی ہے تو اللہ نے ہمارے لیے اس کے حل کرنے کے جو معاملات ہیں وہ بھی پیدا کیے. مسئلہ حل ہوگا لیکن ہمیں سوچنا ہوگا, دیر سے ہوگا لیکن ہمیں حکمت اپنی اپنانی ہوگی. جب بندہ حکمت عملی اپنا لے گا اور اس کے بارے میں غور سے سوچے گا اور پھر اس کو حل کرنے کی طرف جائے گا تو مسئلہ ضرور حل ہوگا. اب دیکھیے, ایک والد نے اپنے بچے کو کہا کہ بیٹا یہ جو شرٹ ہے, بڑی مشہور کہانی, یہ بیٹا بیچ کے آؤ, پرانی سی گمڑی بھی تھی, 10 روپے کی بیچ کے آنا. اب پرابلم تو بہت بڑا اس کے لیے, اب پتہ کی شرٹ 10 روپے کی کیسے بکے گی؟ بارہ والد نے کہا بیچ کے آؤ, تو اس نے گیا, اب کوشش کی اور بک گئی 10 روپے کی, واپس آ گیا, اب وہ بیچ دی ٹھیک ہے. اگلے دن جو ہے ویسی خراب سے شرٹ دوبارہ دے دی, بیٹا یہ بیچ کے آؤ لیکن یہ ڈبل قیمت میں. ڈبل قیمت میں؟ کہا ٹھیک ہے. اس نے پرابلم کو پرابلم نہیں سمجھا, اس نے کہا مسئلہ حل ہو سکتا ہے, یہ میرے لیے پرابلم نہیں ہے, چیلنج ہے. جو پرابلم کو چیلنج لے لیں گے نا,
کیا بات,
اس کا حل سامنے آئے گا. نہیں, مجھے بھی جو چیلنج ہے اس کو کراس کر کے مجھے ایک قدم آگے بڑھنا ہے, اب وہ بک جائے گی. گیا اس نے اچھی طرح پریس کی, پیکٹ میں گوندہ اس کو پیک کیا, اب زبردست ہو گئی وہ. اس نے جا کے اس کی قیمت لگائی, بھائی ڈبل قیمت ہے اتنی, 20 روپے کی, ایزیلی لوگوں نے خرید لی. گھر آیا, ابو بھیج دی ماشاء اللہ, چلو یہ ایک اور شرٹ ہے, ابھی تمہیں 50 کی بیچنی ہے. 50 کی کیسے بکے گی؟ 10 کی شرٹ 50 کی کیسے بکے گی؟ ٹھیک ہے. اس نے ایک اسٹیکر خریدا, سستا تھا اسٹیکر, 5-6 روپے کا, اور وہ اس نے اس کے اوپر پریس کر دیا, اسی طرح پیک کی. اب وہ باہر شادی ہال کے سامنے کھڑا ہو گیا, اب وہ کہہ رہا ہے بھائی یہ 50 روپے کی شرٹ اسٹیکر والی, بچے تو بچے ہیں, وہ تو لل جاتے ہیں کہ ایسی چیزوں کو لیں. پیچھے پڑ گیا, ابو مجھے تو چاہیے, مجھے تو نہیں پتا, مجھے تو شرٹ چاہیے. نہ چاہتے ہوئے ابو کو دلانے پڑی, بہرحال اس کی شرٹ بک گئی. کیوں؟ اس نے مسئلہ نہیں سمجھا. مسئلہ سمجھتا تو گھر میں بیٹھا رہتا, سوچتا رہتا
کہ کیا ہوگا. باپ کا بھی بہت بڑا کمال ہے,
کانفیڈینس
پیدا کیا اس نے نا بچے کو, یعنی ایسا کہ نہیں یہ کر لو, اگر اس نے بول دیا نہیں ہو سکتا تو بولے نہیں آپ کرو,
جی
اس کو بیک اپ دیا نا. ایک یعنی باپ کے بھی اس میں تربیت کا عنصر مل رہا ہے کہ باپ نے اس کو پورا سپورٹ کیا کہ آپ کر سکتے ہو, آپ کرو, اور اس نے پھر وہ چلو ٹرائی کرتے ہیں, اس نے کیا. پھر دوسرا اسے مشکل ٹاسک دیا. یہ ٹریننگ ایسے ہوتے ہیں نا کہ لائف میں, جیسے اگر آپ کو یہ نا فوج کی ٹریننگ لے لیں یا فورسز دیگر ٹریننگ لے لیں, تو اسٹارٹنگ تھوڑا سا نارمل سے ہوتے ہوتے ایکسرسائز ٹف سے ٹف ہوتی جاتی ہے.
کوچز یہی کرتے ہیں نا,
جی ہاں,
عموماً جو بھی چاہتا ہے کہ میرا جو نائب ہے, جو میرے جو ساتھ والا ہے, یہ مزید ترقی کرے.
جی ہاں, تو جب جو والد ہے وہ اس کو ٹاسک دیتا رہا, وہ اس کو پرابلم سمجھنے کے بجائے تھی اس کے لیے بہت بڑی پرابلم, اس نے چیلنج لیا. نہیں, میرے والد نے کام دیا, میرے لیے چیلنج ہے, میں اس کو کر کے رہوں گا, اور جو ٹاسک ہے وہ میرا پورا ہوگا. میرے سامنے جو مسئلہ ہے اس کو حل کرنا ہے مجھے. وہ باپ جو اس کو ٹاسک دیتا رہا, وہ ہوتے 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 آخر کامیاب ہو. جتنا اس نے ٹاسک دیے والد نے, اس نے تمام ٹاسک کو پورا کیا. پتہ یہ لگا کہ آپ کے سامنے جو پرابلم آئی ہے مشکل ضرور ہے. ایک 50-10 روپے والی شرٹ وہ 200 روپے تک کی نہیں بک سکتی, آگے جا کے 200 تک کی بھی اس نے بیچی ایک طریقہ اپنا کے, اتنی مہنگی نہیں بک سکتی. وہ بندہ اگر عام بندہ مجھ جیسا ہم جیسا ہوتا, وہ تو سوچ سوچ کے گھر میں بیٹھ کے سوچتا رہتا. لیکن چونکہ اس نے اس کو چیلنج لیا, اس کو فیس کیا, ٹھنڈے دماغ سے اس کو سوچا, اس کو ایکسیپٹ کیا, حکمت عملی بنائی, باپ نے جو ٹارگیٹ دیا تھا, جو پرابلم آئی تھی وہ سالو کر لی. اللہ کریم قرآن مجید فرقان حمید میں اشارہ فرماتا ہے, ممکن ہے کہ کسی چیز کو تم ناپسند کرو. آپ دیکھیں نا کتنی چیزیں ہمارے سامنے آتی ہیں, لیکن یہ کیا آ گیا, یہ تو نہیں ہونا تھا, ناپسند ہوتی ہے ہمیں, چیز آ جاتی ہے سامنے, زندگی اسی کا نام ہے. فرمایا وَيَجْعَلَ اللَّهُ فِيهِ خَيْرًا كَثِيرًا, اور اللہ اس میں بہت سی بھلائی رکھ دے.
سبحان اللہ.
تمہارے لیے تو ناپسند ہے, تم سمجھ رہے ہو ناپسند ہے. ایک اور جگہ اللہ فرماتا ہے نا, عسى ان تکرہوا شيئا وهو خير لكم, کچھ قریب ہے کہ تم جس چیز کو ناپسند کرو وہ تمہارے لیے بہتر ہو, اور قریب ہے کہ تم کسی چیز کو پسند کرو کہ یہ میرے لیے ہونا چاہیے. لیکن چونکہ رب جانتا ہے, رب نے ہمیں پیدا کیے, سارے معاملات اللہ نے ہمیں عطا فرمایا, رب جانتا ہے بندے کے لیے کیا بہتر ہے. وہ جس چیز کو ہم ناپسند کر رہے ہیں وہ بہتر ہے, جس چیز کو ہم ناپسند نہیں کر رہے بہتر سمجھ رہے ہیں وہ بہتر نہیں ہے. آگے فرمایا اللہ جانتا ہے تم نہیں جانتے. تو یاد رکھیے, ہمارا رب ہم پر ہماری جان سے زیادہ بوجھ نہیں ڈالے گا, نہ ہی ڈالتا ہے. لہٰذا اگر ہمارے سامنے مسئلہ آیا ہے تو ایک نہ ایک وقت وہ آئے گا کہ ہم اسے فیس کرنے والے بن جائیں گے, اور وہ مسئلہ انشاءاللہ حل ہو جائے گا. اللہ کریم قرآن مجید میں ایک اور جگہ فرماتا ہے نا انسان کے بارے میں, وَإِذَا مَسَّهُ الشَّرُّ كَانَ يَئُوسًا, جب اسے کوئی تکلیف پہنچتی ہے نا مایوس ہو جاتا ہے. جب بندہ مایوس ہو جاتا ہے نا پھر وہ کچھ نہیں کر سکتا. مسئلے کو چیلنج سمجھے, مسئلے کو یہ سمجھے کہ ایک نہ ایک دن ختم ہو جائے گا, مسئلے کو یہ سمجھے کہ یہ مشکل ضرور ہے لیکن اس کا حل ضرور ہے, ناممکن نہیں ہے. تو جب یہ ساری چیزیں بندہ دیکھ کر اس کے مطابق فیس کرنے لگے گا, کئی مرتبہ ایسا ہوتا ہے بندے کے اندر اللہ نے انسان میں بڑی صلاحیتیں پیدا کی ہیں, بڑی زبردست صلاحیت ہے, وہ مان پڑی ہوئی ہوتی ہے, وہ سوری ہوتی ہے, اس کی لائف اسٹائل گزر رہا ہے, صبح کام پہ جاتا ہے, شام کو آتا ہے, یہ کرتا ہے, زندگی میں جھٹکا لگ گیا کوئی, اسے اس کے سامنے کوئی پرابلم آئی. جب کوئی پرابلم بندے کے سامنے آتی ہے تو جب اسے فیس کرتا ہے, اب وہ جو اس کے اندر جو صلاحیتیں تھی نا, جو سوئی ہوئی تھی, وہ جاگتی ہے, وہ بیدار ہوتی ہے. جب وہ صلاحیتیں جاگتے بیدار ہوتی ہے ایسے معاملے پہ, جب سامنے جو ہے وہ کوئی پرابلم آتی ہے, جیسے بچے کے سامنے آئی نا اس کی صلاحیت سوئی تھی, جب باپ نے ٹاسک کیے صلاحیت جاگتی رہی ایسی جاگی کہ وہ 200 کی بھی شرٹ پہ آ گیا. جب صلاحیت بندے کے اندر جاگتی ہے وہ کب جاگتی ہے, جب پرابلم آتی ہے. یاد رکھیے گا, پرابلم جب آتی ہے نا تو وہ آپ کے اندر کی چھپی ہوئی صلاحیتوں کو بڑھانے کے لیے آتی ہے. تو پرابلم کو یہ نہ کہیں کہ یہ میرے لیے مسئلہ حل نہیں ہوگا, بلکہ اسے چیلنج سمجھے. تو انشاءاللہ ایک وقت وہ آئے گا کہ آپ اسے حل کرتے رہیں گے, مایوس ہو گئے, اب سمجھے مسئلہ جو ایک سے زیادہ ہو جائے گا.
آپ سلسلوں میں ماشاءاللہ شرکت کرتے رہتے ہو, تو امپوسیبل تو اس طرح سے قرآن پاک میں کئی جگہوں پر لا تقنطوا,
واہ,
نا امید نہ ہو, اے ایمان والو نا امید نہ ہو, لا تہینو کمزور نہ پڑو, لا تحزنو غمگین نہ ہو, لا تیأسو مایوس نہ ہو. ہمیں مایوسی نا امیدی سے بچنا ہے, پرابلمز کا فیس کریں, سامنا کریں, انشاءاللہ ہو جائے گا. بڑی آخر میں ایک بات عرض کرتا ہوں, کہیں میں نے پڑھا تھا تین باتیں. ایک مرتبہ ایک گاؤں میں قحط ہو گیا, قحط سالی ہو گئی. اب گاؤں کے افراد جمع ہوئے اور کہا کہ چلے بھائی دعا کرتے ہیں, دعا کے لیے جمع ہوتے ہیں تاکہ اللہ تعالیٰ اس مشکل سے ہمیں آسان کرے, ہم پر رحمت کی برسات ہو جائے. پورا گاؤں جمع تھا, ایک بچہ چھتری لے کر آیا, ایک بچہ
چھتری,
اس گاؤں اس رش میں چھتری لے کر آیا, کیونکہ اس کا یہ ایمان تھا کہ جس رب کی بارگاہ میں ہم دعا کرنے کے لیے جمع ہوئے تو یہ تو آنن فانن بارش برسائے گا تو میں جاؤں گا کیسے. تو چھتری لے کر آیا تو کسی نے کہا کہ یہ ہے اس کا ایمان. تو ہمیں مشکل آئی, ہم اپنے رب سے دعا اس ایمان کے ساتھ کریں کہ یہ مسئلہ رب تعالیٰ حل فرما دے گا. پھر دوسری بات, آپ بچے کو ہوا میں اچھالیں اور بچہ جب نیچے آتا ہے نا ہنستا ہوا آتا ہے, حالانکہ کوئی نیچے گرتا ہو تو اس کی تو حالت خراب ہوتی ہے, لیکن جب بچے کو اچھالتے ہیں ہوا میں تو بچہ مسکراتا ہوا نیچے آتا ہے, کیونکہ اس کو امید ہوتی ہے, اس کو یقین ہوتا ہے کہ جس نے مجھے اچھالا ہے نا وہ مجھے پکڑ بھی لے گا. تو یہ ہے یقین. اور تیسری بات کسی نے کہی کہ جب آپ رات کو بستر پر سونے جاتے ہیں تو یہ پتا ہوتا ہے کہ پتہ نہیں اٹھنا نصیب ہوگا کہ نہیں ہے, لیکن الارم لگاتے ہیں, اٹھنے کا الارم لگا, الگ یقین ہوتا ہے پتہ نہیں اٹھیں گے نہیں اٹھیں گے, لیکن الارم لگاتے ہیں. تو کہا کہ یہ ہے امید. تو اللہ پر ہمیں ایمان, یقین اور امید ہونا چاہیے, ہماری زندگی بڑی پرسکون گزرے گی. مشکل ہوگی, آزمائشیں ہوں گی, چیلنج سمجھ کر اگر اس کو فیس کریں گے تو مشکل تو آتی ہی حل ہونے کے لیے.
جی, آخری بات میں یہ بھی, جیسے اب ایک پہلو پہ تو ہم نے بات کی, صبر والا جو پہلو ہے کہ کوئی پرابلم ہمارے سامنے ایسی آتی ہے کہ اس کا آلٹرنیٹ نہیں ہے, ایسے موقع میں ہمارے دین اسلام نے صبر کی تلقین فرمائی, صبر کی تعلیم دی. دیکھیے بھائی صاحب, چلنا ایک کام ہے نا, تو رکنا بھی ایک کام ہے. رکنا بھی ایک کام ہے. تو جہاں ہم چیزوں کے بارے میں سوچیں گے, اسے فیس کریں گے, وہاں اگر کوئی ایسی آزمائش آ گئی اس کا آلٹرنیٹ نہیں ہے, ہمارے کسی عزیز کا انتقال ہو گیا, رک جائیے, جسے کہہ لیں صبر کیجئے. صبر کرنے کی فضیلتیں بھی بہت زیادہ ہیں, اور ہمارا جو دین اسلام ہے وہ تو ایک تو صبر کی تلقین کرتا ہے, صبر کرنے کی ترغیب ارشاد فرماتا ہے, اور صبر کی تلقین کرنے کے ساتھ ساتھ پھر ہمیں بتاتا ہے کہ صبر کرو گے تو اللہ کی رضا ملے گی, صبر کرو گے تو انشاءاللہ جو ہے وہ تمہارے نام اعمال میں نیکیاں ہوں گی. اور آپ دیکھیں نا اللہ کریم قرآن مجید فرقان حمید میں ارشاد فرماتا ہے, وبشر الصابرین, صبر کرنے والوں کے لیے خوشخبری ہے. پھر فرمایا الذین اذا اصابتهم مصیبہ, وہ لوگ کہ جن کے پاس کوئی مصیبت آ جاتی ہے, آزمائش آ گئی, زندگی جی رہے جبھی تو آزمائش آئی ہے. الذین اذا اصابتهم مصیبہ قالوا, تو کیا کہتے ہیں, انا للہ وانا الیہ راجعون, اللہ کی چیز سے اللہ نے لے لی. ذہن بنا لیجئے کہ میرے پاس جو کچھ ہے نا وہ میرا نہیں ہے, میرے رب نے مجھے دیا ہے, یہ میرے پاس امانت ہے, وہ جب چاہے گا لے لے گا, جب تک اس نے میرے لے دی میرے پاس ہے, یا اللہ تیرا شکر ہے, اور بندہ اس پر صبر کرے تو اس کے لیے بشارت کیا ہے, کہا اولئک علیہم صلوات من ربہم ورحمہ, یہ وہ لوگ ہیں جن پر ان کے رب کی طرف سے درود ہیں,
سبحان اللہ,
ورحمہ اور رحمتیں بھی ہیں, فاولئک هم المهتدون, اور یہی صبر کرنے والے لوگ ہیں جو ہدایت پر ہیں.
نہیں ماشاءاللہ, یہ ہم آپ کچھ
جی جی حاجی صاحب, ایک دو پوائنٹ بہت ضروری ہے امیر السنت کی, یہاں پہ اگر مقابلہ پرابلمس کا مقابلہ ہو, ہر چیز کا مقابلہ, دعوت اسلامی جب بنی امیر السنت نے جس طرح مقابلے, یعنی لوگ مشکلات سے گھبراتے, امیر السنت کا ایک شعر بھی ہے نا کہ پیارے مبلی معمولی سی مشکل سے گھبراتا ہے, دیکھ حسین نے دین کی خاطر سارا گھر قربان کیا. تو امیر السنت کی اگر کسی کو مقابلہ سیکھنا ہے تو امیر السنت کی شخصیت کو دیکھے اور اس سے مقابلہ سیکھے, کہ وہ 1981 سے انہوں نے جو تنظیم کی باغ دور سنبھالی اور اب تک اتنا بڑا پھلدار درخت لگا دیا, تو یہ ایسے ہی نہیں لگا. آپ تو زیادہ بہتر جانتے ہیں, میں تو سنتا رہتا ہوں, آپ تو پریکٹیکلی اس میں ہیں, کہ مطلب جتنی قربانیاں جتنی مشکلات فیس کی ہیں اس کے, یعنی اپنی مثال آپ ہے, اس کے کوئی یعنی جواب نہیں ہے. اور دوسرا ابھی COVID-19 میں یہ دیکھیں امیر السنت کی تربیت ہی ہے, COVID-19 میں جس طرح دعوت اسلامی نے مقابلہ خود بھی کیا اور عوام کے لیے بھی فیسلٹی کی, کہ سارے لوگوں جو مشکلات میں تھے پرابلم میں تھے ان کو فیسلٹیٹ کیا, اور اپنے ان کے ہزاروں امپلائیز ہیں کہ لوگوں کے نا باہر لوگوں کی مدد کی, لیکن اپنے امپلائیز کو بھی, لوگ پریشان تھے, بعض لوگ ہے نا آدھی سیلری کر رہے تھے, بعض لوگ لوگوں کو جاب سے نکال رہے, دعوت اسلامی نے باہر اپنے عاشقان رسول کی مدد کے علاوہ اپنے لوگوں کی مدد کی, اپنے لوگوں کے بھی چولہے بند نہیں ہونے دیے. مطلب یہ امیر سنت کی تربیت ہے کہ مقابلے کس طرح کریں, پرابلم سے ڈرنا نہیں ہے, پرابلم کو فیس کرنا ہے, پرابلم کو بالکل صفائی.
یہ شہزاد بھائی آپ تو میڈیا کے لوگ ہیں نا, آپ نے تو ہاتھوں ہاتھ جو اس خبریں آ رہی تھی وہ تو یہی تھی نا کہ لوگ جو ہے نا وہ خودکشیاں کر رہے ہیں, بچوں کو مار رہے ہیں,
جی
ہے نا, ایسے حالات شروع میں آپ, تو یہ تو آپ نے بہت ہی ایک ایسا ٹاپک ہے کہ یہ بھی ایک بات ہے کہ دعوت اسلامی کے ان سلسلوں نے لوگوں کے اعتماد کو بڑھایا, اور یہ جو پرابلمس آئیں اور جس طرح کے حالات اب بھی ہیں مسائل, اور دیکھیں یہ تو زندگی کا ہو نا, شروع سے ہماری جو گفتگو ہے یہ تو پہیے ہیں, مسائل کے پہیوں پر ہی یہ زندگی کا سفر ہوگا, بس یہ کہ اللہ ہمیں صبر بھی دے ہمت بھی دے. اور آج ہم آپ کی کالیں بھی نہیں لے سکے, الگ ہے سلسلے کا ٹائم تھوڑا سا مجھے کہا تھا بڑھا دیا ہے, تو ہم نے تو بڑھایا لیکن ہماری گفتگو ہی بہرحال ہوتی ہے. کچھ اور بھی کہنا
صاحب, آخری چیز میں کہوں گا پھر اس کے بعد انشاءاللہ آپ وائنڈ اپ کر دیجیے گا. ایک ہے نا مشکل جو لفظ ہے نا, تو اس پہ میں نے اپنے طور پہ کل رات کو سوچ کے کچھ ہے نا بنایا تھا, یہ اگر کیمرہ زوم کر دے کہ مشکل لفظ جو ہے نا,
کیا بات,
یہ چار حروف کا مجموعہ, میم شین کاف لام, ٹھیک ہے, یہ مشکل ہو گیا. اگر آپ یہ تین شروع کے لفظ ملائیں میم شین کاف, یہ بن گیا مشک, اور یہ آخر کے تین لفظ اگر یہ بنائیں تو یہ شکل بن جاتی ہے. یعنی مشکل ایک تو ہو گیا مشک, ایک ہے نا اس کی مشکلات کی شکلیں ہوتی ہے بہت ساری,
کیا بات,
اور یہ آپ کو آنے والے اگلے لمحے میں کل یہ فیس کرنی پڑے گی. تو اگر آپ اس کا جواں مردی سے وہ کریں گے مقابلہ کریں گے تو انشاءاللہ, مطلب مشک سے میں اس کو اس طرح ڈیفائن کروں گا, مشک خوشبو,
صحیح,
تو آپ اگر اس کو فیس کریں گے تو انشاءاللہ یہ مشک کی شکل میں, آپ کے آسانی کی شکل میں, خوشبو کی شکل میں ظاہر ہوگی, اور کل آپ کا انشاءاللہ معطر خوشگوار اور آسان ہو جائے گا. تو یہ مشکل اصل میں مشکل نہیں ہے, اگر اس کو فیس کرنے کی ہمت کریں گے تو یہ مشک کی شکل اختیار کر کے کل انشاءاللہ آپ کے لیے آسانی کا ذریعہ.
بہت پیاری آپ نے یہ اس کی اپنے ڈیفینیشن دی. میں نے صبر جمیل کی ڈیفینیشن پڑھی تھی آج, تھوڑا سا سلسلے کو. صبر جمیل کیا؟ تو صبر جمیل کی ڈیفینیشن یہ کہ بہترین صبر, صبر جمیل بہترین صبر, بہترین صبر یہ ہے کہ مصیبت میں مبتلا شخص کو کوئی شخص پہچان نہ سکے, کہ پہچان نہ سکے, یہ بہترین صبر ہے. کیا ایک تو ہوتا نا شکل ہی ایسی بنائے کہ لوگ ہم سے کیا دعا کرائیں گے, خود ہی ہمارے لیے دعا کریں گے, لیکن آپ اندر طوفان ہے آپ کے, آپ مسائل میں گھرے ہوئے ہیں, لیکن آپ کی پریزنس ایسی ہے, آپ کے ملاقاتیں ایسی ہیں, آپ کا مطلب وہ تاثر ایسا ہے کہ لوگ آ کر آپ کو اپنے غم شیئر کریں گے. اور یہ شہزاد بھائی یہ تجربہ ہے, آپ لوگوں کے غم سننا شروع کریں آپ کو اپنی مشکل مشکل ہی نہیں لگے گی. کہ میں اپنے گھر کے بچوں کی ذرا سی بیماری سے پریشان ہوں, لوگوں کے بچوں کو کینسر ہے, آپ سوچیں یار کہ آپ ذرا سا آپ کی سیلری کم ہو گئی, آپ نے اتنا واویلا مچایا, ارے لوگوں کی تو پوری پوری دکانیں جل گئیں, ان کے مکانات گر گئے. تصور کریں کہ لوگ کیسی کیسی مشکل میں. جب لوگ آپ کی جو شروع والی بات تھی قربان بھائی, کہ اگر ہم اپنے برابر والے کی گار کو دیکھ رہے, میں برابر والے کی سائیکل کو کیوں نہیں دیکھ رہا ہوں؟ کہ اگر میں سائیکل والے کو دیکھوں گا تو میری پھٹ پٹی بھی میرے نعمت لگے گی. جیسے شیخ سعدی کا کال ہے نا کہ ایک مرتبہ پہننے کو جوتے نہیں تھے, تو میرے دل میں آیا کہ دیکھو کیسی دور آ گیا کہ آج پہننے کو جوتے نہیں. تو کہ اسی کیفیت میں جامع مسجد کی طرف گیا تو وہاں ایک فقیر تھا جس کے پاؤں ہی نہیں تھے. میں نے رب کی بارگاہ میں سجدہ کیا کہ یا اللہ تیرا شکر ہے میرے پاس جوتے نہیں, اس کے پاس وہ پاؤں ہی نہیں ہے. تو پرابلمز ہیں لیکن مقابلہ کریں, حوصلہ رکھیں, اللہ کی بارگاہ میں دعا کریں. اوراد اطاریہ یہ دعوت اسلامی کا ایک شعبہ ہے, اس میں استخارے بھی ہوتے ہیں, اوراد و وظائف بھی دیے جاتے ہیں. میں آپ کو ضرور عرض کروں گا اپنی مشکلات کے حل کے لیے ان سے رابطہ کریں, یہ آپ کو اوراد و وظائف بتائیں گے. امیر علیہ سنت کے رسائل ہیں, مدنی پنسورہ گھر میں رکھے ہیں, اس میں اوراد و وظائف ہیں, ان کو پڑھیے. اللہ تعالیٰ ہم سب کو صبر بھی عطا فرمائے, ہمت بھی عطا فرمائے, حوصلہ بھی عطا فرمائے. آمین. بجاہ النبی الامین صلی اللہ علیہ وآلہ وسلم.
دلا غافل نہ ہو یک دم, یہ دنیا چھوڑ جانا ہے, بغیچے چھوڑ کر خالی